मिले किसी से शेयर करने का, तो आपको इधर उधर ढूंढना ना पड़े। मैंने ये सुना तो था लेकिन उसका रेफरेंस क्या है? देखिए जब हम लोग बगैर रेफरेंस के कोई बात करते हैं ना तो उसका कोई वजन नहीं होता, तो इसलिए बहुत ज़रूरी है कि हम अपने नोट्स को ऑर्गेनाइज रखें, एक जगह रखें और तरतीब से रखें। कल की जो दुआएं का पेजेस मिले थे उन सबको और आज की दुआओं के पेजेस को उसी तरतीब से जैसे आपको मिल रही हैं उसी तरह इंशाल्लाह अपने फोल्डर्स में डालिएगा।
أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، السلام عليكم ورحمة الله وبركاته. أهلا وسهلا مرحبا. خوش ہوتے ہیں اسکول میں آنے وقت؟ بچپن یاد ہے کسی کو؟ خوشی خوشی اسکول جاتے تھے کہ روتے ہوئے؟ اور واپس یہاں کیسے آتے ہیں؟ خوشی خوشی. کس کو بوجھ لگتا ہے سچ بتائیں؟ میرا حال ہے وہ آتا ہی نہیں جن کو بوجھ لگتا ہے، ایسے ہی ہے نا. میرا حال ہے کہ زندگی کا سب سے خوبصورت لمحہ یہ ہوتا ہے جب بندہ قرآن کے لیے نکلتا ہے، مجھے تو ایسے ہی لگتا ہے. لوگ کہیں جاتے ہیں، خوش ہوتے ہیں، شادی پہ، دعوت میں ہوتا ہے نا، اور آپ دیکھیں کہ ہم جب کہیں بھی جاتے ہیں ہم خوشی سے جائیں یا مارے باندھے جائیں، یہ کہاں سے پتہ چلتا؟ ہماری تیاریوں سے. منہ اٹھا کے تو نہیں چل پڑتے نا. تو یہاں آنے کی تیاری کیا ہے؟ گھر کو صحیح دیکھ کے آتے ہیں اور شاور لے کر آئیں، باوضو آئیں اور ماشاء اللہ گرے سکارف پہن کر آئیں. اچھے لگ رہے ہیں آپ سب کو، آپ خود کو کیسا لگ رہا ہے؟ بلیک ابایا بھی ہو، بیگ بھی ہو، جی آپ خود فیل کریں گے کہ آپ کا ماحول بھی سازگار ہوتا ہے. میرے لیے بہت مدد ہوتی ہے جب آپ خود ایک پراپر یونیفارم میں بیٹھے ہوتے ہیں نا، تو مجھے ایسے لگتا ہے کہ سمیٹریکل ہے سارا کچھ. اور ہم سب یہی سیکھنے آتے ہیں، گھر سے بھی لوگ سن سکتے ہیں، سننے والے سنتے بھی ہیں، وہ مزہ اور وہ فائدہ نہیں ہوتا جو گھر سے ہوگا. اب آج ہمارے پاس ایک ایک منٹ نہیں، ایک ایک سیکنڈ قیمتی ہے، ٹھیک ہے؟ تو بغیر کسی ڈیلے کے ہم اپنے پہلے سیشن پہ چلیں گے، اور وہ کیا ہے؟ اسلام اے ٹو زی، روٹ ٹو فروٹ. کل جو آپ کو ہینڈ آؤٹ ملا تھا اس کو بعد میں جا کر دیکھا؟ الحمدللہ اس کو اپنے فولڈرز میں آپ کو جو آج ملیں گے انشاءاللہ اس میں ڈالتے جائیے، ڈے ون کے ساتھ اور ڈے ٹو. اور یہاں پیج بھی ایسے پلٹیں کہ آپ کی آواز کسی دوسرے کو بھی ڈسٹرب نہ کریں. آج انشاءاللہ ہم دوسری شیٹ دیں گے. شاہین آپ دے دیں گے ساتھیوں؟ دے رہے ہیں جی. آپ اس پہ رکھ لیجئے، جب میں کہوں اس کو کھولیں اس وقت کھولیں، لیکن موسٹ آف دا ٹائم آپ خود نوٹس لیں گے اپنی خوبصورت سی نوٹ بکس میں. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، ربی یسر ولا تعسر وتمم بالخیر. آج کے سیشن کو شروع کرنے سے پہلے ہم تلاوت سنیں گے سورۃ الکافرون کی. آج الحمدللہ ہم بیج پہ بات کریں گے، اور وہ ایمان کا بیج ہے، اور جب وہ دل میں پڑتا ہے تو بندے کی ایک سوچ کھلتی ہے، اور اس کے بعد اس کو پھر اللہ کی ذات، اللہ کا کی بات سب سے پیاری ہوتی ہے. اسی کو مسلم عقیدہ کہتے ہیں. نبی صلی اللہ علیہ وسلم نے جب اس عقیدے کا اظہار کیا تو کیا ہوا؟ اپنے بیگانے ہوئے، دوست دشمن بن گئے. اس وقت پھر اللہ تعالیٰ کا ایک فیصلہ تھا جو سورۃ الکافرون کی صورت میں نازل ہوا. آئیے سنتے ہیں. آج آپ نے سورۃ الکافرون کو ایک عجیب اور سوچ کے ساتھ سننا ہے. ایک تو پوری خاموشی چاہیے، سب کے سیل فون بند کر کے بیگز میں رکھ لیں اس وقت. دیر از نو کیا بولوں، کوئی ڈسٹریکشن نہیں. جیسے اللہ تعالیٰ کی ذات شرک سے پاک ہے نا، یہی سیکھنے لگے آج، اس طرح اللہ کی بات بھی شرک سے پاک ہے. تھوڑی دیر کے لیے سمجھ لیجئے کہ دنیا میں سیل فون کے نام کی کوئی چیز ہی نہیں ہے، پھر انشاءاللہ آپ اس پوری چیز کو گریپ کریں گے. چلیے سنتے ہیں تلاوت. اتنی دیر میں سوچیں کہ میں
بچے बच्चे को बोला बच्चे देख लो एक शीट मुझे दे शीट
الحمد لله اعوذ بالله من الشیطان الرجیم بسم الله الرحمن الرحیم ہم انشاءاللہ تعالی آج اپنی اس شیٹ کو پہلے تھوڑا سا ڈسکس کرتے ہیں آپ کے سامنے ہے کھول لیجئے گا کل جو آپ کو شیٹ دی گئی تھی اگر آپ دیکھیں تو اس شیٹ کے ایک کونے پہ اس کو سکویز کر دیا گیا ہے ڈیلی ایسے ہی ہوگا کہ ہم اس مین شیٹ جو کہ آپ کو ڈے ون پہ دی گئی اس کا جو حصہ پڑھیں گے اس کو ہائی لائٹ کریں گے اور جو چیز سامنے آ جائے گی پھر اس کے اوپر غور و فکر کریں گے تو الحمدللہ کل کے سیشن سے ہمیں یہ پتہ چل گیا تھا کہ جس طرح ایک درخت کے اگنے کے لیے بیج کی ضرورت ہوتی ہے اور بیج جب مٹی میں جاتا ہے تو وہاں سے ایک پودے کا آغاز ہوتا ہے اسی طرح دین اسلام کیا ہے اسلام اللہ کی محبت کا بیج دل میں ڈلنے کا نام ہے بہت سارے لوگ جب کسی مسجد میں آ کر شہادہ دیتے ہیں تو ہم کہتے ہیں کہ وہ آج مسلم ہوا حالانکہ وہ آج مسلم نہیں ہوا ہوتا آج اس نے ڈکلیریشن آف فیتھ دی ہے آج اس نے مسلمان ہونے کا دوسروں کے سامنے اقرار کیا ہے اس وقت وہ شخص مسلم ہونا شروع ہو جاتا ہے جس وقت اس کے دل میں اللہ کی محبت کا بیج ڈلتا ہے اور پھر جیسے بیج چھپا ہوتا ہے اسی طرح وہ محبت وہ نیتیں بھی چھپی ہوتی ہیں اور ایک وقت آتا ہے کہ پھر وہ پودے کی صورت میں ملتا ہے اگر آپ کے پاس تھوڑے سے بیج اکٹھے دے دیے جائیں جس میں اورنج لیمن گریپ فروٹ سنگترا موسمی پانچ بیج رکھ لیجئے دس دس بیج پانچوں کے ڈال کر آپ کو ایک کٹوری میں دے دیے جائیں اور آپ سے کہا جائے کہ اس میں سے الگ کیجئے اس میں لیمن یعنی لیمن کو کیا کہتے ہیں لیمو کے بیج کون سے ہیں اس میں اورنج کے بیج کون سے ہیں ہو سکتا ہے کہ کوئی بہت گہری سوچ رکھنے والا شخص اس کو فوراً پہچان بھی لے لیکن بہت سارے لوگ کچھ نہ کچھ غلطیاں کریں گے اور کچھ جہاں بھی اختلاف رائے آتا ہے وہاں آوازیں تھوڑی سی اوپر ہونے لگتی ہیں ان ساری باتوں کو دبانے کا بہترین طریقہ نمبر ایک صبر کتنا جتنی دیر میں یہ بیج زمین میں دبا کر انتظار کیا جا سکے کہ یہ اپنی جڑ سے اوپر ابھرے کیا کریں سارے بیجوں کو زمین کے اندر تھوڑے تھوڑے فاصلے پہ دبا دیجئے پھر اس کی تھوڑی سی حفاظت کیجئے کچھ مہینے میں ہی آپ کو صاف پتہ لگ جائے گا کون سا اورنج کا بیج تھا کون سا لیمن کا بیج تھا وہ پودا جو نکلا اور اس کے پتے اور اس کا پھل بتائے گا کہ یہ اصل میں کیا تھا اسی طرح سے ہم سب دعویٰ کرتے ہیں کہ مسلمان ہیں اللہ سے پیار کرتے ہیں نبی سے بڑی محبت ہے لیکن یہ محبت کا دعویٰ جو ایک بیج کی صورت میں آپ کے میرے دل میں ہوتا ہے اس کو پہچاننے کی صورت وہ عمل ہے جو اس عقیدے کو رکھنے کے بعد ملتے ہیں آپ بیج چھپا کے رکھیں اور کہیں کہ پودا پورا بن گیا ایسا نہیں ہو سکتا بالکل اسی طرح سے آپ کا میرا عمل ہمارے عقیدوں کا غماز ہے تو آج کی اس نشست میں یعنی جو اب ہمارا موضوع شروع ہو رہا ہے آج اس ویک کے مطابق عقائد اس پورے ویک میں ہم نے جو چیز پڑھنی ہے وہ عقیدہ پڑھنا ہے آج خاص طور پہ ہم دیکھیں گے عقیدہ کیا ہوتا ہے کیوں ضروری ہے پھر اسلام کیا ہے اسلام کے درجے کتنے ہیں ایمان اسلام اور احسان میں فرق کتنا ہے ایمان کی کتنی شاہیں ہیں اس کے کتنے ارکان ہیں احسان کیا ہے پھر شہادتین کا کیا مقام ہے ہمارے دین میں لا الہ الا اللہ کا معنی کیا ہے شروط لا الہ کیا ہے اور اسی طرح سے ہم پھر اس میں وہ ساری چیزوں کو بھی دیکھیں گے کہ کن چیزوں سے اسلام سے بندہ خارج ہو جاتا ہے جس کو نواقض اسلام کہتے ہیں پھر اس میں ہم شرک فسق نفاق اور ان کی اقسام کو دیکھیں گے یعنی کہہ لیجئے کہ یہ ایک ایسا خوبصورت ٹاپک ہے جس کے اوپر غور و فکر کرنا ہمیں اس وقت چاہیے تھا جب ہم نے باتیں کرنا سیکھا اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنت ہے کہ جب بھی کوئی بچہ بولنے کی عمر پہ آتا तो माएँ उन बच्चों को अल्लाह के नबी के पास लाती थी और आप फिर उन बच्चों से सबसे पहला वो जुमला कहलवाते थे जिसमें अल्लाह की तौहीद की गवाही दी जाती थी। लेकिन हम थोड़ी देर करके आए, लेकिन फिर भी कोई बात नहीं है। इंशाल्लाह आज के इस सेशन के अंदर जो मौजू शुरू हो रहा है इसमें अकीदा तौहीद को हम देखेंगे, और इस अकीदा तौहीद में तौहीद की इकसाम भी हैं और बाकी भी चीज़ें हैं। और हमने ये सारा कुछ पढ़ते वक्त एक सवाल ख़ुद से करना है कि हम अगर ये मौजू ना पढ़ते और ना सुनते और हमें बहुत सारी चीज़ों का ना पता होता जो इस्लाम में इतनी अहम है, और कल अल्लाह के पास पहुंच जाए तो क्या हाल होता, तरीकाकार क्या होगा। ये वाला पहला सेशन आपको बिल्कुल एक्टिव होकर बैठना पड़ेगा। मैं सिर्फ सवाल बोलूँगी और उसके जवाब में कुरान की आयत का नंबर और आयत का वो हिस्सा जो उससे मुतल्लिक है, और अगर इसी तरह से हदीस से कोई हवाला है, ये कोई बहुत इस पहला सेशन यानी इसके डिफरेंट हिस्से होंगे, कम अज़ कम इस वक्त हमने वो रेफरेंसेस कोट करने हैं जिसमें से इस्लामी अकीदे की बुनियादें फूटती हैं। आज हमारे यहाँ इल्म का देने का एक अंदाज़ हुआ, जिसने कहा उसने कहा, लोग कहते हैं सुना है, लोगों ने बताया, कहाँ किसने ये नहीं पता। तो मैं कह सकती हूँ कि ये इल्मी सेशन होगा और बहुत भरपूर होगा। आप कोई बात ना नोट कर सके तो अपने साथ वाले को ना टोकें, क्योंकि फिर वो अगला छोड़ देगा। जो ले सकते हैं भी ले लीजिए, अल्लाह ने अब इतनी सहूलतें भी दे दी हैं, रिकॉर्डिंग्स आपको बाद में दी जाएंगी, और अल्हम्दुलिल्लाह विज़ाइक्यू में जो स्टूडेंट सुन रहे हैं इस वक्त भी उनके सामने शीट्स भी हैं और उनको बाद में रिकॉर्डिंग का डेली लिंक भी मिलेगा। तो क्या मतलब कहने का कि जो मिल जाए उसको ले लीजिए, जो नहीं मिलता उसको छोड़ दें, उसकी जगह छोड़ दें। ये नहीं मुमकिन कि आप मेरी एक एक बात नोट कर सकें, वजह फिर तो मुझे इतनी आहिस्ता बोलना पड़ेगा कि आप सो जाएंगे और वक्त पूरा नहीं होगा। और ये कोर्स एक महीने का नहीं, ये एक साल का पड़ेगा, और वल्लाह ही एक साल में हो सकता है ये कोर्स। मुझे तो अल्लाह ने दिल में क्या कुछ डाल दिया इस कोर्स की तैयारी के दौरान, देखते हैं आगे अल्लाह हमसे क्या काम लेता है। लेकिन याद रखिए, इस वक्त प्योर नॉलेज, ट्रू रिसोर्सेज पे लोगों को ले जाने की ज़रूरत है, क्योंकि आप देखिए कि अल्लाह ने एक खूबसूरत घर बनाया ना, जिसमें हमारे माँ बाप को बसाया, हम सब उसी घर में वापस जाने की नीयत से तो ये सब कुछ कर रहे हैं ना। लेकिन अगर रास्ते ही गलत हो और अपनी मर्ज़ी के रास्ते ले लें तो बात नहीं बनती। तो इंशाल्लाह ताला आज हम शुरू करेंगे अकीदे के मौजू से। आप बहुत रिलैक्स होकर सुने, कोई इसमें मुश्किल चीज़ें नहीं हैं, सिर्फ ये है कि हमारे लिए एक रिमाइंडर भी है। और मैं फिर वही कहूँगी, आपके जानने वालों में, आपकी दोस्तों में कोई न्यू मुस्लिम्स हैं, रीवर्ड्स हैं, तो आप ये नोट्स उनके साथ इंग्लिश में शेयर करें अगर उनको उर्दू समझ नहीं आती, लेकिन ये अपना सदका जारिया ज़रूर बनाएं, क्योंकि बहुत सारे लोग जो होते हैं वो इन चीज़ों से महरूम हैं। तो आइए शुरू करते हैं लफ्ज़ अकीदे से, ठीक है। औज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। लफ्ज़ अकीदा अक़द से है। उर्दू में हम ये जुमला बोलते हैं और सुनते हैं, अक़दे मसनूना। जब उर्दू में कार्ड छपते थे तो लोगों ने शादी कार्ड पे अमूमन अक़दे मसनूना लिखाया होता था, जिसका मानी क्या है, मसनून यानी सुन्नत के मुताबिक निकाह। तो अक़दा और युक़िदु सूरत मायदा की पहली आयत में भी है, औफू बिल उक़ूद। तो उक़ूद अक़द कहते हैं गिरा बांधने को। शादी की सूरत में लड़के और लड़की के बाप के बीच में जो गिरा लगती है उसको अक़द कहते हैं। तो अकीदा क्या है, अल्लाह और बंदे के बीच में गिरह का लगना। अकीदा कुछ फैसलों का नाम है जिसको इंसान अपनी अकल और सोच से और अपने कानों से सुन के और अल्लाह के हुक्मों पे गौर करते हुए अपने ऊपर इम्प्लीमेंट करता है। याद रखिए कि बंदा अकीदे के मामले में बेरोक टोक फैसला कर सकता है। अकीदे को किसी अकल की कसौटी पे परखना नहीं चाहिए। ला इलाहा इल्लल्लाह वो अकीदा है जिसने अरब में हलचल मचा दी थी। ख़ुद को मुसलमान कहने वाले हज़रत इस्माईल अलैहिस्सलाम की नस्ल से होने वाले, इब्राहीम अलैहिस्सलाम से अपनी नस्बत जोड़ने वाले मक्का के लोग, जिनको आज हम मुशरिकीन मक्का कहते हैं, अगर आप उनके सामने उनको मुशरिकीन मक्का कहते तो वो आपसे खूब नाराज़ होते। वो ख़ुद को मुसलमान कहते थे, हुआ क्या, उनके अकीदे को कीड़ा लग गया। जैसे आज अफसोस के साथ कहना पड़ता है कि बहुत सारे मुसलमानों के अकीदों को कीड़ा लगा हुआ है। अकीदा प्योर होता है ना तो अमल प्योर होता है। जैसे बीज अच्छा होगा ना तो उससे पौधा उगना भी अच्छा है। उम्मते मुस्लिमा को देख कर आप बता सकते हैं कि इस वक्त इनके अकायद क्या है। और हर बेअमली के पीछे अकीदे की बेअमली होती है। हर रस्म जिसको लोग अपने मज़हब के नाम पे अपनाते हैं उसकी तह में कोई अकीदा होता है। तो लिहाजा अकीदा रखना बहुत ज़रूरी है। नेक्स्ट क्वेश्चन, क्यों ज़रूरी है? इस ना बने मेरा क्या अकीदा है। बहुत सारे लोग आज गलत फहमी में लफ्ज़ अकीदे और फ़िक्र में फ़र्क ही नहीं करते। मसलन किसी की बात, उनका अकीदा नहीं हमसे मिलता। मैंने कहा क्या मतलब? नहीं, वो नमाज़ जो है ना वो ऐसे पढ़ते हैं, वो ऐसे पढ़ते हैं। तो मैंने कहा माजरत के साथ, नमाज़ अकीदे में नहीं आती है। ये क्या होता है? आज मस्जिदों को अलग कर दिया लोगों ने। अकीदा बिल्कुल फ़र्क चीज़ है। अकीदे का नमाज से कोई ताल्लुक नहीं है। रोज़े से, हज से, ज़कात से, मामलात से, हकूक़ुल इबाद से कोई ताल्लुक नहीं है। आज इंशाल्लाह हम देखेंगे कि अकीदा क्या क्या अपने अंदर लेकर आता है। और ये था वो अकीदा जिसने वाकई अरब की ज़मीन में एक हलचल मचा दी थी। तो इंसान इसी अकीदे की बुनियाद पे ख़ुद को अल्लाह का बंदा बनाता है। आप देखिए कि अगर आप चाहते हैं ना कि इस्लामी मुआशरा कायम हो तो उसके लिए लाजिम है कि इस्लामी अकीदा हो। किसी भी बुनियाद को अगर सीधा रखेंगे तो बिल्डिंग या इमारत भी सीधी होगी। आप कह सकते हैं कि बुनियाद इज़ अकीदा, फाउंडेशन इज़ अकीदा। ये बिल्डिंग जिसमें हम बैठे हैं, अगर इसकी बिल्डिंग में कोई नक्स होगा तो पूरी बिल्डिंग गिर जाएगी ना। अगर आपने इसकी जो फाउंडेशंस हैं वो इससे बड़ी रखी होती तो ऊपर छोटा कमरा बना दिया होता तो गिर चुका होता ना। एग्जैक्टली जो हैसियत किसी बिल्डिंग में बुनियाद की है, रूट की है, वही आपकी मेरी ज़िंदगी में अकीदे की है। दूसरी मिसाल, अकीदे की हैसियत जिस्म में कैसे है? जैसे इंसानी जिस्म में दिमाग, यानी अकीदा इज़ इक्वल टू ब्रेन। जिस तरह दिमाग के बग़ैर इंसान का तस्वुर नहीं किया जा सकता ना, इसी तरह अकीदे के बग़ैर अमल सालेह का तस्वुर नहीं किया जा सकता। कैसे? आप देखिए कि कोई बंदा झूठ बोल सकता है? अगर उसका ये अकीदा बन जाए कि अल्लाह सुबहान तआला झूठ को बर्दाश्त नहीं करता, फ़लानतुल्लाहि अलल काज़िबीन। असल बात यह है कि अल्लाह के हर फैसले पर राज़ी होने का नाम है ला इलाहा इल्लल्लाह। फिर याद रखिए कि जितनी बुनियाद गहरी और मज़बूत होगी उतनी ही बिल्डिंग भी बुनियाद मज़बूत होगी। बिल्कुल इसी तरह से जब दिल में अल्लाह की मोहब्बत, उसका मुकाम, उसकी हैसियत और नबी सल्लम का मुकाम जितना रासे होगा उतना आपको अमल करना आसान होगा। हम छोटी छोटी चीज़ों पर गिर जाते हैं, हम छोटी छोटी चीज़ों पर ढह जाते हैं। लोग क्या कहेंगे इस वाक़े के बाद, उस वाक़े के बाद। हम छोटी सी आंधी चलती है और इस्लाम के दरख्त से उतर कर गिर जाते हैं। आप सब के सामने एक तारीख मौजूद है 9/11 की। उसके बाद कितनों की दाढ़ियाँ कटी, कितनों के हिजाब टूटे और कितनों ने अपनी गाड़ियों में से कुरान भी निकाल दिए। क्यों निकाल दिए? कि कहीं लोग हमें पकड़ ना लें, कहीं चेकिंग में भी ना पता चल जाए कि हम मुसलमान हैं। ये अकीदे को घुन लगना था और उसी बुनियाद, उसी वाक्य ने कितनों के दिल में ईमान का बीज डाल दिया। आज भी आप हिस्ट्री खोल के पिछले 12 साल, 14 साल, 18 साल की देखिए, उस वाक्य के बाद कसीर तादाद इस्लाम में दाखिल हुई। क्यों? मैं एक मिसाल देती हूँ। दरख्त पर बहुत सा बूर लगता है और अगर आप पाकिस्तान इंडिया का माहौल जाने तो गर्मियों का सीज़न जब शुरू होता है ना उस वक्त आमों के ऊपर बूर लगा होता है, दरख्त के ऊपर छोटे छोटे बूर लगे होते हैं। लेकिन उसके बाद आंधियाँ बहुत चलती हैं। आंधी चलती है ना तो हर दिन बाहर जाएं तो इतने कच्चे झड़े हुए आम गिर जाते हैं। और जो ये काम करते हैं उनको पता है कि ये आम कौन सा गिरा जिसके अंदर घुन था। वो बच्चा भी नहीं आमतौर पर पलता माँ के पेट में जिसमें कोई नक्स होता है। बच्चे बॉर्ड हो जाते हैं, 90% बच्चे जो अबॉर्ट होते हैं उनमें कोई नक्स होता है। ये फितरत का असूल है, ये क्लीनिंगनेस है, क्लीनलीनेस है। बिल्कुल इसी तरह से अल्लाह ताला दुनिया में कुछ अरसे के बाद कुछ हवाएं चलाता है फितनों की, आजमाइशों की। उसके दो मकासद होते हैं। नंबर एक, इस्लाम से खोटे लोग निकल जाएं। ऐसी हवा फितनों की चलाओ कि इनसे खाली करो इस्लाम को। कुरान में सूरह तौबा में अल्लाह ने इसको कहा कि नबी गम ना कीजिए इनके आपको छोड़कर जाने पे, ये साथ होते तो और भी फितने होते। याद कीजिए ओहद के मुकाम पर अब्दुल्ला बिन उबई के साथ 300 लोग निकल गए, तबूक के सफर में तो जाने की जरूरत ही ना हुई ऐसे 70-80 लोगों को जो मुनाफिक भी थे, कुछ गए भी तो रस्तों में भी बैठकर फजूल बातें ही करते रहे ना। इस्लाम ऐसे फितने के अंदर पाक हो जाता है, लोग इन चीजों से पाक हो जाते हैं और जिन लोगों के दिलों में थोड़ा बहुत खोट होता है उनका खोट भी दूर हो जाता है। ड्यूल एक्शन है, बार बार जो जिंदगी में आजमाइशें आती हैं। और एक और बात नोट कर ले, जब तक आपका अकीदा ठीक नहीं होगा ना, आप अपनी जिंदगी का मकसद नहीं समझेंगे। टू गेट द पर्पज ऑफ लाइफ, जिंदगी का मकसद हासिल करने के लिए इंसान को अपनी जिंदगी को किसी रुख पर डालना पड़ता है। और सबसे पहला फैसला इंसान अल्लाह के बारे में करता है। बस हमें पता ही नहीं कि अल्लाह कौन है, और अल्लाह एक है, कौन नमाज पढ़े उस अल्लाह के लिए, कौन फजर में उठे उस अल्लाह के लिए जिसको वो जानता ही नहीं। बात वाज़े, आपको यकीन ही नहीं कि आपने जो दिया है वो अल्लाह के यहाँ 70 से मल्टीप्लाई हो गया कमोबेश, तो आप देंगे नहीं देंगे? आपको यकीन ही नहीं है कि जो आज आप नेकी कर रहे हैं कल इसके बदले जन्नत के आला दर्जे मिलेंगे, तो आप करेंगे? अमल होता ही नहीं है, ढिलमिल यकीन या अधूरे इल्म के साथ अमल होता ही नहीं है। तो लिहाजा अकीदे को जानना मकसद हयात को जानने के लिए भी लाजमी होता है। जिन लोगों की ज़िंदगी आज एग्नोस्टिज्म का शिकार है, बेमकसदियत, ईट ड्रिंक बी मैरी, मान लीजिए कि पीछे कॉन्सेप्ट है कि देर इज़ नो गॉड, वी डोंट बिलीव इन गॉड, फिर इसी तरह से याद रखिए कि अकीदा मुसलमान की वो ज़रूरत है जो इबादत की बुनियाद है। नमाज तब इबादत बनती है जब अल्लाह वख्तहु ला शरीक लहू की ज़ात के लिए हो। रोज़ा तब इबादत बनता है जब वो रब्बुल आलमीन के लिए हो। जब तक अल्लाह सुबहान ताला के साथ ताल्लुक ना हो नमाज नहीं पढ़ी जाती। गूंगी बहरी नमाज होती है उस बंदे की। ऐसा बंदा अपनी नमाज के बावजूद भी बेनमाजी होगा। ऐसे शख्स की ज़िंदगी जो है उसकी नमाज फीकी चाय की तरह होगी कि जिसमें बिल्कुल किसी किस्म की चीनी भी नहीं है। फिर इसी तरह से याद रखिए, कोई सोशल वर्क हो नहीं सकता। अकीदे की एक और अहमियत क्या है कि अकीदा मुसलमान की वो ज़रूरत है जिसके बगैर इंसानों की खिदमत भी नहीं हो सकती। कौन बूढ़े माँ बाप की खिदमत करे अगर ये ना पता हो कि इसका अजर कितना है, इसका बदला कितना है। और अकीदा ठीक हो ना तो आम सीधे साधे काम बग़ैर किसी सोच के भी किए हो ना तो वो इबादत बन जाते हैं। तो बहुत सारी और चीज़ों में से ये बात समझ आ गई कि अकीदे की दुरुस्तगी लाजमी है। और आज हमारे कल्चर में लोग क्या कहते हैं, अकीदे की बात ना छेड़ो, नहीं नहीं जो कर रहा है उसको करने दो। इवन मुस्लिम्स को नहीं, नॉन मुस्लिम्स को भी कहते हैं इट्स ओके, वट एवर दे आर डूइंग डू इट। और वही बात के जी सब को जमा कर कर एक दिन बना लो और हर एक अपने तरीके से अल्लाह को पुकारा। एक बड़ी सी हाईलाइट लिख लीजिए, मक्का वालों की नबी सल्लम के साथ सारी जंग अकीदे की जंग थी। नमाज तो थी नहीं कि उसके मसलों पर लड़ते लोग, हाथ किधर बांधने ऊंचे के मंचे और मर्दों औरतों की नमाज का फ़र्क ये तो तब था ही नहीं। सूद तो उस वक्त था ही नहीं, शराब की हुरमत की तो बात नहीं। 13 साल तक जो आपकी मुखालफत हुई वो अकीदे की बुनियाद पे हुई। ये जो आयतें आपने सुनी है, कुल या युहल काफिरून लाअबुदु मा ताअबुदून, असल में इसी बात का इजहार था कि इस नबी की ज़िंदगी अब अलग है और दूर ना जाइए करीब आ जाइए। बरे सगीर पाको हिंद से हम सबका ताल्लुक है आलमोस्ट। आज से 70 से 75 साल पीछे दो कौमी नज़रिया, ये किस चीज़ की बुनियाद बना? पाकिस्तान की फॉर्मेशन की, ये भी अकीदा था। आज हमारे ही वो मुहसिन हो गए जो कहते हैं हिंदू मुस्लिम भाई भाई और क्रिसमस तुम भी मनाओ, रबीउल अव्वल तुम रबीउल अव्वल पे आओ के एक काटो हमारे साथ छुरी पकड़ के और हम तुम्हारे साथ जाकर 25 दिसंबर को एक ईसा के नाम का केक काटेंगे। ये ऑफर्स अगर नबी ने कबूल की होती लोग आपको कंधों पर उठाते। आप ज़रा सा सोचिए कि अगर नबी सल्लम के पास जो दीन आया था आप लोगों को कहते लोगों मेरे पास एक कुरान आया है, इसकी आयतों को पढ़ो तो तुम्हारे सारे काम हो जाएंगे, ये आयत 100 दफ़ा पढ़ो तुम्हारी बेटी का रिश्ता हो जाएगा, ये 10 दफ़ा पढ़ो तुम्हारे मियाँ को जॉब मिल जाएगी, ये 1000 दफ़ा पढ़ लो तुम्हारा घर अपना हो जाएगा। मुझे बताइए इस कुरान पे किसको इतराज़ था? दुनियावी फ़ायदों के लिए तो आज भी मैंने कई नॉन मुस्लिम्स को कुरान के साथ ताल्लुक़ जोड़ते देखा कि चलो कुछ तो हमें भी इसमें से मिलेगा ना। अल्लाह के नबी ने जिस चीज़ पर इतनी सख्तियाँ सही वो कुलुला इलाहा इल्लल्लाह तुफ्लिहून था, तो लिहाजा इसके ऊपर नो कॉम्प्रोमाइज़। ना आप किसी को ज़बरदस्ती इस्लाम में डाल सकते हैं, और इस्लाम में आने के बाद फिर आपकी मेरी ज़बरदस्ती चलती भी नहीं है कि मैं अपनी मर्ज़ी से हूँ। जितना साफ़ सुथरा पानी होगा उतनी हेल्थ होगी, जितना आपका कॉन्सेप्ट अल्लाह के बारे में दुरुस्त होगा आप अल्लाह सुबहाना ताला को अपने लिए एक ऐसी हस्ती महसूस करेंगे कि जिसका आपकी पूरी ज़िंदगी पे कंट्रोल है, आपको इंशाल्लाह उतना फ़ायदा होगा। एक आखिरी बात कर देती हूँ इस मौजू पे कि अकीदा वो बीज है जो दिलों में काश्त होता है। इसी से भी रस्म व रिवाज, त्यौहार, तहजीबें, सकाफत, कल्चर, ये सब फूल फल फूल लगते हैं। जितना बीज कुव्वत वाला होता है इतने ही फूल और फल आला होते हैं। जो लोग अकीदे में कमज़ोर होते हैं ना, वो बातिल तरीक़ों को इख्तियार करते हैं। तो आप सबको मेरे लिए, अपने लिए एक अमल की बात लेनी है यहाँ कि जब अल्लाह ने हमें मुसलमान बनाया तो अब तो और फिक्र लग गई कि पहले पढ़ें सही अकीदा है क्या, और जब तक अकीदा दुरुस्त ना हो बाकी चीज़ें दुरुस्त नहीं होंगी। और इसी की कोशिश आपने मैंने करनी है। इस्लाम में बातिल अकीदे की कोई गुंजाइश नहीं है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जो कुरान उतरा था, सूरत ज़ुमर 65 नोट कर लीजिए और सूरत मायदा आयत 5, दोनों में ज़ुमर 65 मायदा 5, पहली आयतों में सूरह ज़ुमर में अल्लाह ताला ने ये चीज़ खोल के बयान कर दी थी कि लाइन अशरकता लयहतबन अमलक, ऐ नबी अगर आप भी शिर्क करेंगे ना तो आपके सारे अमल ज़ाया कर दूंगा। अस्तग़फिरुल्लाह, ज़रा सा सोच के तो देखिए कितनी बड़ी धमकी है। इतनी तकलीफ़ें सही लेकिन आप भी नहीं। और मायदा 5 में क्या कहा, वमें यकफुर बिल ईमानी फ़कद हबित अमलहु, जो शख्स ईमान के साथ कुफर करे तो उसके तो सारे अमल ज़ाया हो गए और आखरत में वो नुकसान उठाने वालों में से होगा। तो लिहाजा एक जुमला और बोलने दीजिए, बहुत ही फ़ायदा होगा आपको, कोड वर्ड बना लें अपनी ज़िंदगी का। सही अकीदे के साथ कल क़यामत में छोटे छोटे अमल भी किफ़ायत कर जाएंगे, लेकिन गलत अकीदे के साथ बड़ी बड़ी नेकियां भी क्या होंगी, हबाम मंसूरा, कहीं हबाम मंबस्सा, कहीं का सराब। पूरे कुरान में कुफारे मक्का की जो नेकियां थी या उनके जो मामले थे उसको किस तरह से पेश किया गया कि उनके अमाल को कल क़यामत के दिन हवा बना दिया जाएगा, हवा मंबस्सा, जैसे ये येलो पार्टिकल्स होते हैं, कहीं सराब मिराज बना दिया जाएगा। और इसी वजह से तो फिर इतनी मुखालफत हुई थी। तो फिर सवाल पैदा होता है, फिर दीन इस्लाम है क्या, व्हाट इज़ इस्लाम। इस्लाम सिरात मुस्तकीम है जिस पे अल्लाह ने अपने तमाम रसूलों को भेजा, और इसी दीन के लिए अल्लाह ताला ने तमाम किताबें नाजिल की, और जो इस दीन पर चले वही कामयाब है। सूरत आल इमरान 19, इन दीन इन दल्लाहिल इस्लाम, ये आयत फैसला कर देती है ओनली एक्सेप्टेड रिलीजन इज इस्लाम। मैं आपको मिसाल देती हूँ, हम सब यूएसए में रह रहे हैं इस वक्त। यूएसए में $100 का बिल है ना, लेकिन 200 का नहीं है, ऐसे ही है ना। $50 का बिल है ना, 40 का नहीं है, ये किसका फैसला है, गवर्नमेंट का। क्या आप और मैं इस कागज़ से भी खूबसूरत चमकते फैंसी ग्लॉसी कागज़ पर $200 का नोट छाप कर उसको लोगों में आम कर सकते हैं, क्या होगा, वो नोट नहीं चलेगा। नहीं, नोट तो नहीं चलेगा, आप जेल में जाएंगे। किस बुनियाद पे, क्या आपने इस मुल्क में एक जाली नोट किया। याद रखिए, रियल ओरिजिनल कॉपी इज़ इस्लाम, बाकी सब डमीज एंड कॉपीज हैं। इन न दीन इन दल्लाहिल इस्लाम, सूरत आल इमरान 85 में अल्लाह ताला कहते हैं जो शख्स इस दीन के अलावा किसी और मजहब पर चले अल्लाह उससे राजी नहीं होगा। पिछले अंबिया का दीन भी इस्लाम था, सूरत शूरा 13 में भी है, और सही बुखारी 3443 इसकी निकाल देना अपना 3443 नंबर आयत बुखारी की, दोनों से पता चलता है कि कल क़यामत के दिन जो शख्स भी आएगा, अगर इस्लाम लेकर आया तो ठीक है, और पिछले सब अंबिया का दीन इस्लाम था। यहाँ एक मिसकंसेप्शन, थोड़ा सा आपको टाइम लूँगी। हम कहते हैं वी आर मुस्लिम, غیر مسلم ہو فالوز دا محمد صلی اللہ علیہ وسلم. نان مسلم لوگوں میں ایک بگ مس انڈرسٹینڈنگ ہے. کیا کہتے ہیں؟ دا فالوورز آف دی محمد پیس بی اپون ہم آر مسلمس. ہم بھی کہتے ہیں. کوئی آپ سے پوچھتے آپ کے کون پروفٹ؟ ہم کہتے ہیں محمد صلی اللہ علیہ وسلم. کیا یہ جواب درست ہے؟ رانگ آنسر ہے. آپ ایک چھوٹی سی ٹرین بنائیں, اور یہ میری انالوجی, یہ مثال اس میں آپ کے فٹ ہوگی. انجن, اور اس کے بعد ایک بوگی, پھر دوسری بوگی, پھر تیسری, جو اس کے کیبنز ہوتے ہیں. جدھر انجن جاتا ہے ساری گاڑی ادھر جاتی ہے نا. فرسٹ بوگی پہ لکھ لیجئے ایڈم, سیکنڈ پہ لکھیے نوا, نوح علیہ السلام, پھر لکھیے ابراہیم, پھر موسیٰ, پھر عیسیٰ, بیچ کی جتنی مرضی ادھر ادھر سے چھوڑ دیجئے. ایک لاکھ نبی آئے یا اس سے کم و بیش آئے, ہر ایک ٹرین کی ایک بوگی کی طرح ایک ہی نام سے تھے, اور وہ کیا تھا؟ ان دین ان اللہ الاسلام. تو پھر آج مسلم کی تعریف لکھیے. ہو از مسلم؟ جو اپنے وقت کے نبی پر ایمان لے آئے. نبی صلی اللہ علیہ وسلم کی آمد سے پہلے کیا اصول تھا سمجھ لیں. نبی صلی اللہ علیہ وسلم کی دنیا میں آمد سے پہلے ہر وہ شخص جس نے اپنے وقت کے پروفٹ کو فالو کیا, مثلا حضرت نوح علیہ السلام کے ساتھ 60-70 لوگ تھے, دے ور مسلمس, اور یہ سب ریفرنسز موجود ہیں. بات واضح. پھر اسی طرح سے آپ دیکھیے کہ جو لوگ نبی صلی اللہ علیہ وسلم سے پہلے اپنے نبی کے دشمن ہوئے وہ کافر تھے. دس از دا بگ تھنگ. ہوتے ہوتے اسی ٹرین کی آخری بوگی آ گئی, اور اس پہ لکھ گیا محمد صلی اللہ علیہ وسلم. تو اسلام اور مسلم آر دا ناٹ فرسٹ, کہہ لیجئے کہ ریپریزنٹیٹیو, بلکہ وہ لاسٹ ہیں. ہوا کیا, میں اکثر لوگوں کو سمجھاتی ہوں. آپ دیکھیے کہ فونز ہوتے ہیں نا ہم سب کے ہاتھوں میں. ایک فون بنایا ایک کمپنی نے پہلے آج سے 10 سال, اس کا نام رکھ دیا iPhone 3, پھر ایک اور سال کے بعد 4, 5, 6, 7. فار ایگزامپل آئی فون کمپنی کہتی ہے کہ iPhone X از دی لاسٹ ماڈل, اور یہ نقطہ آپ کو دعویٰ میں بہت فائدہ دے گا. ابھی 2 دن پہلے بھی یہی اس سسٹر سے ہم نے بات کی, جو ہمیں ڈیورنگ دا جرنی ایک کسی کنوینئنس اسٹور پہ ملی. میں نے ان کو بتایا کہ اسلام از دی لیٹسٹ فارم آف کرسچینٹی. پھر اس کو سمجھ آئی تھوڑی سی بات کہ اسلام جو ہے نا یہ عیسائیت کی اپ گریڈڈ فارم ہے, اور اسلام از دا لیٹسٹ ورژن. کیسے؟ پھر یہی میں نے ان کو مثال دی کہ بل فرض آئی فون کمپنی اناؤنس کر دے کہ iPhone X از دی لاسٹ ماڈل وی کین ڈو, اس کے بعد کوئی اور نہیں آئے گا. نمبر ایک, کچھ عرصے کے بعد وہ, اور کیا وہ تو ریالٹی میں بھی ہوتا ہے کہ آج آپ کو مارکیٹ میں برانڈ نیو iPhone 3 ملے گا, وہ تو ختم ہو گیا 10, 12, 13 سال پہلے تھا, اب تو وہ بنا ہی نہیں رہے مارکیٹ میں, کہیں پرانے ہو سکتے ہیں, برانڈ نیو نہیں ہوگا. وائے؟ انہوں نے ڈسکنٹینیو کر دیا. جو ہی اگلا ماڈل آتا ہے پچھلا بننا بند ہو جاتا ہے. مارکیٹ میں جو ہمیں دکھتے ہیں نا وہ یوزڈ فونز ہوتے ہیں, یا کسی کے انسولڈ تھے تو وہ بچ گئے. آپ اسلام کو لکھ لیجئے دس از دا فائنل برانڈ آف ریلیجن. دس از اسلام لاسٹ, لیٹسٹ اینڈ لاسٹ. تو پھر آپ کون سا لینا پسند کریں گی؟ میں جب کسی سے بھی بات کروں پھر میں نے پوچھتی, وٹ ڈو یو وانٹ سسٹر, اف یو وانٹ ٹو بائی دا کار, وٹ ڈو یو وانٹ؟ کیا آپ کو 1965 کا ماڈل چاہیے, یا آپ کو 2018 کا چاہیے؟ ہم لیٹسٹ چاہتے ہیں نا. تو لیٹسٹ نہیں, لیٹسٹ اینڈ لاسٹ. بات واضح. اب اللہ نے کہہ دیا کہ اس مذہب یا ریلیجن بننے ختم ہو گئے, کیونکہ نبی صلی اللہ علیہ وسلم آخری نبی تھے. ٹھیک ہے, تو بات واضح ہو گئی کہ ہر نبی کا دین اسلام تھا. فرق کتنا کیا ہے؟ اب میں نے آپ کو آدھی بات ابھی بتائی. ہر نبی کے دور میں جو شخص اپنے نبی کی بات کو مان گیا وہ مسلم ہے. یہ رول چلا, یہ لا چلتا رہا پروفٹ محمد صلی اللہ علیہ وسلم کے آنے تک. اور وہ آخری نبی کون تھے؟ عیسیٰ علیہ السلام. کوشچن, حضرت عیسیٰ کے دور میں کتنے لوگ مسلم تھے؟ اونلی 12 حواریون. عیسیٰ علیہ السلام کو جب آسمان پہ اٹھایا گیا تو اس وقت آپ کے فالوورز, ریئل فالوورز آر اونلی 12, وہ مسلم تھے. اور قرآن میں سورہ صف کھول لیجئے, من انصاری اللہ قال الحواریون نحن انصار اللہ. وہ اللہ کا کون سا, انہوں نے اللہ کا لفظ بولا, عیسیٰ کا نام تو نہیں بولا نا. تو کیا پتہ چلا حضرت عیسیٰ کی زندگی میں بھی وہ 12-13 لوگ مسلم تھے. دیٹس اٹ. اس کے بعد کیا ہوا؟ نبی صلی اللہ علیہ وسلم آ گئے. اب رول چینج ہو گیا. आप देखिए कि इस मुल्क में लॉज जो है वही होंगे, लेकिन अमेंडमेंट्स होती रहती हैं ना, हर मुल्क में होती हैं। अब अमेंडेड लॉ क्या है अल्लाह का? अल्लाह के नबी के दुनिया में आने के बाद आपने फरमाया कि जिसके कानों ने सुना, जिसके कानों ने ये सुन लिया, ज़रूरी नहीं कि मुझे देख लिया, क्या कि मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम दुनिया में आ गया, फिर भी इसके बावजूद वो मुझे ना माने, तो फल यतबव्वउ मक़अदहु इलन्नार, तो उसको चाहिए कि अपना ठिकाना आग में डाल बना ले। अब लाजिम है मुहम्मद सल्लम का फॉलोअर बनना। सवाल पैदा होता है, लोग कहते हैं चले जी क्रिश्चियंस अपने दौर में अपने दीन पे तो अमल कर ही रहे हैं ना, एक अल्लाह को तो वो मानते ही हैं। अब यहाँ एक फिर जम है, अगर क्रिश्चियन एंड ज्यूज अपने रिलीजन को माने तो दे शुड से अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलल्लाह, उनकी किताबों में ये बात लिखी हुई है। कल भी हमने जिक्र किया था कि नबी सल्लम का भी नाम था, आपके सहाबा का भी था। दूसरी बात क्या है इसमें, हर नबी ने अपनी उम्मत से ये वादा लिया था, ये सारे वादे कुरान में मौजूद है, हम सिर्फ उसको रिवाइज कर रहे हैं कि अगर मेरी तुम्हारी ज़िंदगी में मोहम्मद सल्लम आ जाए तो तुम उनको मानोगे। और इसकी अमली दलील है हज़रत ईसा, क़यामत से पहले वो आएंगे दुनिया में, और उस वक्त वो क्या बनकर आएंगे, नबी सल्लल्लाहु अलैहि वसल्लम के उम्मती बनकर आएंगे। चलिए अगली बात नोट कीजिए, हर बच्चा पैदाइशी तौर पर मुस्लिम होता है, हदीस भी है, और सूरत रूम की आयत 30 नोट कर लें, बाद में जाके आज सारी आयतों को अपने अपने हाथों से प्यारे प्यारे हाथों से लिखना है। यही अब आपकी प्रैक्टिस होगी, जितने आज रेफरेंस दे रही हूँ ये आपका होमवर्क होगा, अपनी होमवर्क बुक बनाएंगे और उसमें घर जाकर ये सारी चीज़ें लिखेंगे। और वो क्या है कि हर बच्चा दीन इस्लाम पर पैदा होता है, हर बच्चा इज़ मुस्लिम। हमारे कल्चर में बाज़ लोग कहते हैं गैर मुस्लिम से हाथ मिलाया तो हाथ नापाक है, किसी के बच्चे को टच किया तो फिर हाथ धोने पड़ेंगे, हर बच्चा मुस्लिम है, याद रखिए। फिर अगली बात नोट कीजिएगा, तमाम इंसानों को इस्लाम कबूल करने की दावत देना फ़र्ज़ है। ये कहाँ लिखा है, बुखारी 2942 और अबू दाऊद 3661 नंबर। लेकिन किसी को जबरन इस्लाम में दाखिल नहीं किया जा सकता, रेफरेंस बकरा 256, ला इकराह फिद्दीन, सबको याद आ रही होंगी आयतें। फिर अगली बात नोट कीजिएगा कि जो शख्स अकीदे तौहीद की हकीकत को समझकर तागूत का इनकार करके शिर्क से पाक हो जाए, अल्लाह के एक और नबी सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का अल्लाह का एक होना और नबी सल्लल्लाहु अलैहि वसल्लम के रसूल होने का इकरार करे, फिर दिल से इसकी तस्दीक भी करे और इन सारे अहकामात पर पाबंदी करने का इरादा कर ले जो अल्लाह ने फ़र्ज़ किए, तो ऐसे शख्स को कहते हैं मुस्लिम। वो कलमा तौहीद का इकरार करके इस्लाम कबूल करता है। लंबा जुमला था फिर बोलती हूँ, और अहम भी बहुत है। आपसे कोई पूछ सकता है कि मुस्लिम बनने के लिए क्या करना पड़ता है, आप कहेंगे नेल पॉलिश से एतराज़ करना पड़ता है, एहतराज़ करना पड़ता है, और गर्ल फ्रेंडशिप नहीं चलती। नहीं, गलत है। फिर लिखें, कोई आपसे पूछता है इफ़ आई वॉन्ट टू बी मुस्लिम वट शुड आई डू, नंबर एक अकीदा तौहीद को समझिए। ये नहीं कि एक लड़की से शादी की खातिर एक लड़का मुसलमान हो रहा है, या एक हिंदू लड़की एक मुसलमान लड़के से शादी की खातिर मुसलमान हो रही, नो। फर्स्ट स्टेप क्या है, अकीदा तौहीद को समझिए। दूसरी बात, तागूत का इनकार, ये क्या होता है, ये हमारे इसी सेशंस में आगे आने वाला है। तागूत का इनकार ये है ला ला इलाहा इल्लल्लाह, क्या है, पहले ला की तलवार से सारे तागूतों को ज़िबा कर दो, और तागूत में इंसान का नफ्स भी और बहुत कुछ है, ठीक है। तीसरी बात, शिर्क से पाक हो जाए। चौथी बात, अल्लाह की तौहीद और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की रिसालत का इकरार करे। पांचवा स्टेप, दिल से तस्दीक करे। छठी बात, इन हुक्मों पर अमल का इरादा तो करे, ये नहीं कह रहा कि सब कुछ करे, इरादा तो हो कि मैं मानूंगा जो अल्लाह ने फ़र्ज़ किए, और फिर सब के बीच में आकर डिक्लेरेशन ऑफ फेथ दे, कलमाए तौहीद का इकरार करेगा, तो ऐसे शख्स को फिर आप मुसलमान कहेंगे। चलिए, मुस्लिम होने के बाद क्या करना पड़ता है, हर शख्स पर गुसल वाजिब है, यानी जब कोई शख्स इस्लाम में दाखिल होगा तो क्या किया जाएगा, बैप्टाइज करते हैं ना क्रिश्चियंस, اسلام میں کسی کے داخل ہونے پہ کیا ہوگا؟ غسل واجب ہوگا. ابو داؤد کی روایت ہے 355. آپ کے ذہن میں کوسچن آئے گا وائے. آگے انشاءاللہ آپ پڑھیں گے طہارت از اے مین انگریڈینٹ آف اسلام. مسلمز جو ہیں وہ بہت پیور ہوتے ہیں. اب ایک شخص ہے, اس پہ کتنی امپیورٹیز آئی ہوں گی زندگی میں, کئی دفعہ اس پہ حدث اکبر اور اصغر ہوگا, اس پہ غسل واجب تو نہیں کیا اس نے. مسلمان ہوتے سب سے پہلے غسل کرے گا. یاد کیجئے وہ واقعہ جب حضرت عمر مسلمان ہوئے تو ان کی بہن نے ان کو نہیں دیا وہ مصحف جب تک کہ وہ جا کے غسل نہ کر چکے, تو غسل واجب ہے. اگلی بات بڑی پیاری ہے, یہ خوشخبری دے ان لوگوں کو کہ جو واقعی اسلام کی طرف آنا چاہتے ہیں, اور وہ کیا کہ اسلام لانے کے بعد پچھلے سارے گناہ معاف ہو جاتے ہیں. یہ جامع صغیر کی روایت ہے 277, 3 times 7 لکھ لیں. کب تک مسلم رہیں؟ موت تک مسلم رہیے. آل عمران 102 اور ابو داؤد 3201 نمبر. سوال پیدا ہوتا ہے ایک دفعہ مسلم ہو کر پھر چھوڑ دیں تو کیا ہے؟ اس کو کہتے ہیں مرتد, رد کرنے والے, ریجیکٹر. اس کی سزا قتل ہے. ابو داؤد کی روایت ہے 4351. اور اہل اسلام کا زمین میں بنیادی کردار کیا ہے؟ کہ وہ زمین پر اللہ کے گواہ بنے. یو آر امبیسیڈرز آف اسلام. یہ بات ہے صحیح بخاری 1367 میں. اہل اسلام کے لیے ایک بڑی خوشخبری ہے, آپ میں سے کئی لوگوں کے دلوں پہ پھاہا رکھا جائے گا اس کو سن کر. کیا؟ حضرت ابو ہریرہ سے روایت, اللہ کے نبی نے فرمایا, اسلام کی ابتدا غربت سے ہوئی, اجنبیت سے, اور پھر یہ حالت غربت کی طرف لوٹ آئے گا. فتوبہ للغربا. یہ روایت ہے صحیح مسلم کی 372. کیا پتہ چلا کہ جب آپ مسلم ہوتے ہیں نا تو آپ اپنوں میں بیگانے ہو جاتے ہیں. غریب کون ہوتا ہے آپ کہتے ہیں؟ اردو میں تو ہم غریب کہتے ہیں نا پوور کو, عربی میں غریب پوور نہیں ہے, سٹرینجر. ویسے بھی غریب سے لوگ ذرا جان ہی چھڑاتے ہیں, یہ ہمارے رشتے دار نہیں دور کے رشتے دار ہیں. ہاں, تو اجنبیت, یعنی لوگوں کو اصل اسلام پہ عمل کرنا بہت ہی ایک ایسی چیز لگے گی جو کہ پسندیدہ نہیں ہے. سوال پیدا ہوتا ہے, اب آپ سب ہم مسلمان, آج دنیا میں کتنی قسم کے مسلمان ہیں, کتنے ہیں ٹوٹل؟ میرا خیال ہے اب 2.5 billion ہو چکے ہوں گے, 2 billion کا فگر بہت پرانا ہو گیا. سوال پیدا ہوتا ہے, لکھیے, نیکسٹ کوشچن از موسٹ امپورٹنٹ تھنگ, اسلام کے کتنے درجے ہیں؟ اور پھر آپ نے, میں نے اپنے آپ کو چیک کرنا ہے کہ ہم کس درجے پہ آتے ہیں. اسلام کے 3 درجے ہیں, یعنی ٹو بی اے مسلم 3 different levels ہیں. نمبر 1, پہلا اسلام, پھر ایمان, پھر احسان. اسلام کے اوپر تو بات آلریڈی ہم کر ہی رہے ہیں. اسلام کیا ہے؟ ٹو سبمٹ ٹو اللہ سبحان تعالیٰ, اللہ کی مرضی کا بن جانا. اور جب آپ اللہ کی بات مانتے ہیں, اس کے فرما بردار ہوتے ہیں, شرک سے پیچھے ہوتے ہیں. اسلام کے 5 ارکان ہیں. دیر آر 5 different یعنی امپورٹنٹ انگریڈینٹس آف اسلام. بنی الاسلام یلا خمسن, حدیث کا نام شروع سے نوٹ کر دوں تو آگے آپ ساری خود ہی جانتے ہوں گے. بخاری کی 8 نمبر کی حدیث ہے, یعنی اف یو ول اوپن دا بخاری, نمبر 8 پہ یہ حدیث ہے, بنی الاسلام یلا خمسن. اسلام کی بنیاد 5 چیزوں پر ہے. ابن عمر اس کے راوی ہیں. کون سی چیزیں؟ نمبر 1, اس بات کی گواہی دینا کہ اللہ کے سوا کوئی سچا معبود نہیں, محمد صلی اللہ علیہ وسلم اللہ کے بھیجے ہوئے رسول ہیں, اس کو شہادتین بھی کہتے ہیں. اور نماز قائم کرنا, زکوٰۃ دینا, حج کرنا اور روزے رکھنا. اسی کو انشاءاللہ ہم 2nd week میں پڑھیں گے. اسی کو عبادات بھی کہتے ہیں. لکھ لیں, اسلام میں زیادہ چیزیں عبادت سے متعلق ہیں. 2nd level ہے ایمان. ایمان کیا ہے؟ ایمان از ایکشن آف ہارٹ. اسلام کیا تھا؟ ایکشنز نظر آتے ہیں اپیرنٹلی. آپ نے نماز پڑھی کہ نہیں پڑھی, پاس بیٹھے کو پتہ لگ جائے گا. آپ روزے سے ہیں کہ نہیں, کچھ گھنٹے بعد اگلے کو پتہ لگ جائے گا. اسلام کا تعلق ظاہر داری سے ہے, ریچول جو عمل کی چیزیں. ایمان دل کی بات ہے. تو ایمان کیا ہے؟ لکھ لیں اس کی تعریف, دل کے اعتقاد, زبان کے اقرار اور اعضاء کا عمل. 3 لفظ ہیں, تصدیق بالقلب, ویریفیکیشن بائی ہارٹ, اقرارم باللسان, زبان سے بولنا, ویریفائی کرے ٹنگ سے, جس کو ہم لا الہ الا اللہ کہنا کہتے ہیں. اور تیسری چیز ہے عمل بالجوارح, ایکشنز ود یور لمبس. یہ 3 چیزیں ملتی ہیں تو بندہ مومن بنتا ہے. اب آپ کہیے دل میں ایمان ہے, زبان پہ اقرار کوئی نہیں, اور اس کی اپوزٹ فارمز بھی ہیں. تینوں کی کوآرڈینیشن ہوگی تو بات ہوگی انشاءاللہ. اگلی بات ایمان کے بارے میں نوٹ کیجئے گا کہ بعض عمل اسلام میں اتنے اہم ہیں کہ ان کو ایمان کہا گیا ہے. کوئی مثال دے سکتا ہے آپ میں سے؟ بہت پرانی بات ہے آپ کے سفر میں. چلیے دوسرا پارا, پہلا رکوع. اور کیا پوچھتے ہیں؟ اور بھی پوچھ لیں کچھ. اللہ تمہارے ایمانوں کو ضائع نہیں کرے گا. کس کی جگہ پہ لفظ ایمان آیا؟ نماز. شاباش. وہ آیت اتنی بڑی, آیت 143 لکھ لیجئے. آیت 143 بتاتی ہے کہ نماز کو اللہ نے ایمان قرار دیا. اگلی بات نوٹ کیجئے کہ ایمان میں کمی بیشی ہوتی ہے. الایمان یزداد و ینقص. یہ بخاری کی روایت ہے چیپٹر 33 میں, حدیث 44. کیسے؟ کیا آپ نے اپنی زندگی میں یہ نوٹ نہیں کیا؟ کئی دفعہ نماز ایسی ہوتی ہے سر سجدے سے اٹھتا ہی نہیں, اور کبھی سجدہ کرنا مشکل ہوتا ہے. ہم سب کے اوپر یہ فیزز آتے ہیں نا, کبھی خوب بھاگ بھاگ کے کرتے ہیں کام, کبھی کم کرتے ہیں. اٹس نارمل. آپ میرے اس ٹیبل پہ پھول رکھ دیجئے آرٹیفیشل, 2 سال بعد بھی ایسے ہی پڑے رہیں گے, نہ وہ خراب نہ وہ اچھے, نہ وہ بڑھیں گے. اور آپ ادھر رکھ دیجئے ایک ایسا گلدستہ جس میں فریش پھول ہو, آج اچھے کل کام کم, اور اگر پانی نہیں دیں گے تو چند دن کے بعد مرجھائیں گے. ایمان از اے لائیو تھنگ. یہ نوٹ کیجئے گا, یہ اتنا بڑا ایشو ہے ریلیجس پیپل میں. اس پہ تو کئی کئی گروپ بن گئے تھے ماضی کے مسلمانوں میں. بس آپ سمجھیے کہ ایمان بڑھتا اور گھٹتا ہے. اب آپ کا دل چاہ رہا ہے اپنا ایمان بڑھانے کو؟ بڑھانا چاہتے ہیں؟ کس کس کا دل کہہ رہا ہے کہ ایمان بڑھے؟ کس کس کا دل ہے مال بڑھے؟ کس کس کا دل ہے گھر بڑا ہو جائے؟ کس کس کا دل ہے کپڑے زیادہ ہو جائے؟ اب پوچھتی ہوں کس کس کا دل کہہ رہا ہے ایمان بڑھ جائے؟ پتہ ہی نہیں ایمان پڑھنے سے ملے گا کیا. ہاں, سب کی خواہش ہوتی ایمان بڑھ جائے تو آپ دنیا کی نعمتوں کو بھی انجوائے کرنا شروع ہو جائیں گے. تو ایمان کیسے بڑھتا ہے ذرا نوٹ کیجئے. ہم 13 پوائنٹس نوٹ کریں گے. 13 پوائنٹس, ہاؤ وی کین انکریز آور ایمان. ایمان کو کیسے بڑھایا جا سکتا ہے؟ نمبر 1, اطاعت سے, بات مان کر. فرما برداری سے, اللہ کی کتاب اور سنت کا علم حاصل کرنا, پھر عمل کرنا, پھر اسماء الحسنی کا فہم لینے سے ایمان بڑھتا ہے. ظاہری بات ہے آپ جتنا اللہ کو جانیں گے اتنا ہی اس سے پیار کریں گے نا. پھر قرآن پاک کی تلاوت اور اس میں غور و فکر سے. پھر اگلا نقطہ ہے حدیث اور سیرت کا علم حاصل کرنے سے. نیکسٹ, نبی صلی اللہ علیہ وسلم کی سنت کی پیروی کرنے سے. پھر نیکسٹ, اللہ کی کائنات میں غور و فکر سے, ان فی خلق السماوات والارض. پھر اللہ تعالیٰ کا کثرت سے ذکر کرنے اور دعائیں مانگنے سے. سوال پیدا ہوتا ہے دعائیں مانگنے سے ایمان کیسے بڑھ سکتا ہے؟ میں آپ سے پوچھتی ہوں ایک بات, ہم سسٹر سبھی جانتے ہیں اس بات کو, ہم اپنے شوہر سے تو بلا روک ٹوک پیسوں کا تقاضا کر سکتے ہیں نا, کیا ہم یہ تقاضا کسی اور سے بھی کر سکتے ہیں؟ نہیں کر سکتے نا. نہیں نہیں نہیں, اللہ کی نہیں بات کر رہے ہم. دیکھیے, آپ اپنے بچے سے مانگ سکتے ہیں اگر وہ کما رہا ہے, آپ اپنے شوہر سے تو مانگتے ہی ہیں, آپ کسی دوسرے سے نہیں مانگ سکتے. یہ تعلق ہے نا, اس تعلق کو ایمان کہتے ہیں. آپ اللہ سے جتنی دعائیں مانگتے جائیں گے نا, اتنا آپ کا تعلق باللہ مضبوط ہوتا جائے گا. پھر اسی طرح سے یاد رکھیے کہ اسلامی عقیدے کی حقیقت اور اخلاقیات پہ غور و فکر کرنے سے بھی ایمان بڑھتا ہے, کثرت سے نوافل ادا کرنے سے, اور سب سے بڑھ کے عبادات پر مضبوطی سے جمے رہیں. 5 وقت کی نماز آپ کو وہ ایمان دے گی جو آپ کو کوئی نفلی عبادت نہیں دے سکتی, اور دعوت اللہ میں سب سے آگے بڑھنے کی کوشش, یہ ایمان بڑھاتی. پھر پتہ چلتا ہے ہم کس کے لیے یہ کوششیں کر رہے ہیں. اور حق اور صبر کی تلقین کرنے سے, اللہ کے رستے میں جو تکلیفیں آئیں واویلا نہیں کرنا, شور و غل نہیں کرنا. پھر اگلی بھی نوٹ کریں, اپنے اندر سچے مومنوں کی صفات پیدا کرنے سے, علمی مجالس میں شرکت سے, صالحین کی صحبت اختیار کرنے سے, اور کافرانہ کاموں اور کبیرہ گناہوں سے دور رہنے سے ایمان مضبوط ہوتا ہے. اور آخر میں ایک بات کہوں کہ ایمان کو کمزور کرنے والے ہر کام سے اجتناب کرتے جائیے, دن بدن ایمان بڑھتا جائے گا. ایک حدیث بڑی خوبصورت لگتی ہے مجھے، وقت ہوتا تو میں ایکسپلین کرتی، لیکن ابھی صرف آپ کو ہنٹ دے دوں گی. مستدرک حاکم کی حدیث نمبر 5 ہے، ایمان گناہ اور نافرمانی سے گھٹتا ہے اور کسی پرانے کپڑے کی طرح بسیدہ ہو جاتا ہے. آپ کوئی کپڑا بہت رفلی یوز کریں تو اینڈ پہ کیا ہوگا، دھجیاں اڑتی ہیں نا. ہر گناہ ہمارے ایمان کے لباس میں سوراخ کر دیتا ہے. پھٹ پھٹا پرانا ایمان ہے کچھ لوگوں کا. اب ایک اور چیز آپ نے پاس لکھ لیجئے، پھر ایمان کم کیوں ہوتا ہے؟ پہلی تو بات ہے جتنے پوائنٹس ہم نے لکھے ہیں اس کو اپوزٹ کر لیں، رائٹ؟ کم و بیش دین سے اعراض کرتے جائیے، ایمان کم ہوتا رہے گا. غفلت سے ایمان کمزور ہوتا ہے. گناہوں اور نافرمانیوں کو زیادہ کرتے جائیں، ایمان کم ہوتا جائے گا. دینی علوم سے جہالت برتتے جائیں، ایمان کم ہوتا جائے گا. نفس کی بری خواہشات کی پیروی سے ایمان کم ہوتا ہے. دنیا کی محبت اور اس کی زینت کی طرف جتنا مائل ہوتے جائیں گے، ایمان اتنا کم ہوتا جائے گا. برے لوگوں کو دوست بنانے سے ایمان کم ہوتا ہے. اور لہو و لعب کی مجلسوں میں شرکت، آپ ذرا 10 دن کسی ایسے ماحول سے گزر کے آئیں جہاں رات دن صبح و شام یہی کچھ تھا، کھانا پینا لغویات اور گناہ، نمازوں میں لطف ہی نہیں رہے گا. شیطانی کاموں میں رغبت پیدا کرتے جائیں، ایمان کم ہوگا. تو کیا پتہ چلا کہ ایمان کے درجوں کے اعتبار سے لوگ مختلف درجے کے ہیں. سورت فاطر 32 نمبر نوٹ کر لیں، 3 درجے امت مسلمہ کے. نیو جرسی میں جو ہمارا اصحاب الیمین کا سیمینار ہوا تھا نا، تو ڈے 2 کے شروع میں میں نے یہ 3 درجے بیان کیے ہیں. فَمِنْهُمْ ظَالِمٌ لِنَفْسِهِ وَمِنْهُمْ مُقْتَصِدٌ وَمِنْهُمْ سَابِقٌ بِالْخَيْرَاتِ بِإِذْنِ اللَّهِ. تو کیا پتہ چلا کہ پھر آپ کا میرا گول کیا ہونا چاہیے؟ ایمان کو بڑھائیں، باقی چیزیں بڑھے نہ بڑھے. تیسری چیز کیا تھی؟ احسان. احسان از دا بیسٹ لیول آف بینگ مسلم. آپ اسلام اور ایمان میں کچھ چیزوں کا تو فرق کر سکتے ہیں، کچھ کو اسیمیلیٹ کر سکتے ہیں، کبھی یہ ایک دوسرے کے معنوں میں آ جاتی ہیں، لیکن اگر آپ مجھ سے اسی آیت فاطر کی روشنی میں ہی پوچھ لینا تو سابقم بالخیرات جو ہے نا، یہ ہے احسان کا درجہ، دی بیسٹ لیول. اس کو انگلش میں سمجھیے، ہم سب نے ٹینسز سیکھے ہیں نا، ڈگریز ہوتی ہیں ڈفرینٹ، گڈ، بیٹر، دی بیسٹ. بیسٹ نہیں، دی بیسٹ. احسان از دی بیسٹ ہونا، ٹھیک ہے. سوال پیدا ہوتا ہے کہ ایمان کی کتنی شاخیں ہیں، برانچز. جیسے ہم نے ٹری کی بات کی ہے نا، تو اللہ کے نبی کی حدیث بخاری کی نمبر 9 ہے، ابو ہریرہ راوی ہیں، ایمان کی 60 سے کچھ اوپر شاخیں، 62 برانچز ہیں ایمان کی، اور حیا بھی ایمان کا ایک حصہ. اور آپ کو پتہ ہے سب سے چھوٹی شاخ کیا ایمان کی؟ اماتۃ الاذا عن الطریق، راستے سے تکلیف دے چیز کو ہٹا دینا. یعنی آپ جا رہی تھیں اور آپ کے آگے کوئی اور بھی جا رہا تھا، اس نے دیکھا کہ ایک شاخ ایسی گری ہوئی جس میں کانٹے لگے ہوئے ہیں، اس کا تو پاؤں بچ گیا، لیکن اس کے دل میں آیا کہ پیچھے سے کوئی آئے گا تو اس کو بھی نہ چپ جائے، اس نے وہاں سے اٹھا کے نا تو اس کو اندر کیاری میں ڈال دیا. فرمایا اس شخص میں بھی ایمان ہے. اماتۃ الاذا عن الطریق، میں نے بہت پہلے کہیں پرانے فولڈرز میں یہ 62 برانچز آف ایمان پہ درس دیے تھے، آج سے 10-15 سال پہلے، کہیں ہوگا اگر ہوا تو ہوا. اور ہر اور سب سے بلند شاخ کیا ہوگی ایمان کی؟ سب سے اونچی شاخ کیا ہے؟ شہادت، لا الہ الا اللہ کہنا. سب سے اونچا درجہ آپ لا الہ کے. اب سوال پیدا ہوتا ہے کہ جس طرح اسلام کے ہم نے 5 رکن دیکھے تو ایمان کے بھی رکن ہیں؟ بالکل رکن ہیں. یہ وہی 6 رکن ہیں جس کو عقیدہ کہتے ہیں. ایمان کے 6 رکن ہیں. رکن تو سمجھ گئے نا، فاؤنڈیشنز لازم. نمبر 1 ایمان باللہ، فرشتوں پر ایمان، رسولوں پر ایمان، کتابوں پر ایمان، آسمانی کتابیں یعنی یوم آخرت پر اور بری تقدیر پر. یہ ان 4 دن میں ہم نے پڑھنا ہے. آج ابھی ہم اس کے پہلے پہ ہیں، 5 ابھی پیچھے پڑھنے والے ہیں. جس دن آپ فرشتوں کی باتیں سنیں گے آپ کو لگے گا آج ہی پتہ چلا، جس دن آپ تقدیر کے بارے میں پڑھیں گے آپ کو لگے گا کہ یہ تو آج تک پڑھا ہی نہیں تھا، اور میں تو یہ سوچتی ہوں کہ ہم ابھی تک زندہ کیسے تھے. تو انشاءاللہ یہ 6 چیزیں ہم نے اس ویک میں کور کرنی ہے، جس میں سے آج ہم پہلی چیز پر ہے ایمان پہ. तो फिर एहसान को वाइंड अप कर देते हैं। इस पे हमने अल्हम्दुलिल्लाह लंदन में एक सेमिनार किया था पिछले माह, मेरे यहाँ आने से पहले का एक ट्रिप था अल एहसान के मौजू पे। ये रेफरेंसेस क्यों देती हूँ कि अभी तो हिंट है ना, वहाँ से डिटेल्स लीजिए। अल्हम्दुलिल्लाह बहुत डिटेल से एहसान पे बात हुई थी और एडिट होके वेबसाइट पे आ चुका है, ये भी मैंने देख लिया अल्हम्दुलिल्लाह। तो एहसान अबूदियत की मनाजिल में सबसे ऊपर का दर्जा है। आप कह लीजिए कि ईमान का लुब्बे लुबाब गुदा मगज, इसकी रूह और इसका कमाल है। दुनिया में तो हम एहसान किसी पे करें तो वो ये क्या है कि उसी ने उसने तुम्हें 100 रुपया दिया, तुम 110 दे दो। लेकिन दीन में एहसान क्या है? टू डू एवरी थिंग विथ एहसान। अच्छे थे ज़मीन पे चलो, ऐसे पाँव रखो ज़मीन को पता ही ना चले। मुलाजमों पे एहसान करो और हर एक पे। वो मैंने उस लेक्चर में सारे एहसान के तरीके बताए थे, जिसमें सबसे पहला एहसान किस पे है? अपने ऊपर एहसान करो। कैसे? इस नफ्स को जहन्नम से बचा लो। आपका मेरा सबसे बड़ा एहसान हमारे अपने ऊपर है। वो कीजिए जिससे आपकी आखिरत ठीक हो, वो कीजिए जिससे आप जहन्नम से दूर हो जाएं। फिर इसके बाद दूसरों पे सिलसिले शुरू होते हैं। बोलने का एहसान, इतना ऊंची बोलिए कि दूसरों के कानों पे बोझ ना पड़े, और इतना आहिस्ता ना बोलें कि उसको सुनने में तकलीफ़ होने लगे। और इस पे असल में हदीसे जिब्रील है। उसी ट्रिप लंदन, ये जब यूके ट्रिप था, उसमें एक आखिरी लेक्चर हम लोगों ने डिफरेंट नए सिटी में गए थे, अभी मुझे भूल रहा है क्या नाम है, मैनचेस्टर से आगे था, वहाँ हमने हदीस जिब्रील की डिस्क्रिप्शन की थी। तो ये दो लेक्चर आपको बहुत आला दर्जे पे इंशाल्लाह एहसान की बात समझा देंगे। अब सवाल पैदा होता है, ये सब तो समझ गए, व्हाट नेक्स्ट? शहादतैन। अब हम ये ईमान बिल्ला, आप अगर अपनी शीट पे नज़र डालते हैं तो सबसे पहली चीज़ क्या है आपके मेरे लिए अकीदे की बुनियाद? अशहदु अल्लाह इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह। तो आइए ज़रा आज हम अपनी अपनी उम्र लिखें पहले। इस उम्र में ला इलाहा इल्लल्लाह और मुहम्मद रसूलुल्लाह का मतलब तो समझें। हैरत की बात है, करते तो हैं, पढ़ते तो हैं। आपने कुछ लोगों को देखा है ला इलाहा इल्लल्लाह 1.25 लाख दफ़ा पढ़ना, मैयत के साथ शायद 1 लाख दफ़ा कलमा पढ़ते हैं। मुझे एक दफ़ा एक सिस्टर मिली, कहती मैंने अपने हिस्से का कलमा पढ़कर रख लिया और मैंने अपना कफ़न भी लेके रखा हुआ है। मुझे समझ नहीं आई ये क्या कहानी है। पता क्या चला, कफ़न को जाकर जमजम में भिगोकर सुखा के रख लिया। अल्हम्दुलिल्लाह चलिए ठीक है। मैंने कहा ये ला इलाहा इल्लल्लाह क्या? कहती ये ज़ादे राह होता है। हमारे ख़ानदान में जब कोई फौत हो जाता है तो उसकी डेड बॉडी पड़ी होती है, तो सारे फिर रिश्तेदार अजीज़ों को पढ़ना पड़ता है। जब तक डेड बॉडी नहीं उठानी वहाँ से, कब तक नहीं उठानी? जब तक ये 1 लाख दफ़ा कलमा ना पढ़े ला इला इला ला इला ला। अब उस वक्त तो भागा दौड़ी लगी हुई है, तो मैंने पहले ही पढ़ के रख लिया। तो आइए देखते हैं, वो ला इलाहा इल्लल्लाह जिसके बाद ज़िंदगी में तब्दीलियाँ ना आए, और वो ला इलाहा इल्लल्लाह जिसके बाद पता चले कि ज़िंदगी तो क्या थी और क्या करके आगे। तो ला इलाहा इल्लल्लाह को थोड़ा सा समझते हैं। पहली बात याद रखें, जब तक कोई ज़ुबान से ना कह दे कि अशहदु ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मद रसूलुल्लाह, इंग्लिश में कह दे आई बेयर विटनेस देयर इज़ नो वर्दी ऑफ वर्शिप, जो भी जुमले कहना लाजमी है। ये इकरार नहीं कराएंगे ना तो शख्स मुस्लिम नहीं होगा। वो आप अकेले में कह दे, ज़रूरी नहीं किसी मस्जिद में बैठकर आप किसी जगह माइक पे बुला कर कहे, यानी ये इकरार करना लाजिम है। और सूरत नूर आयत 62 इसकी दलील है, इन्नमल मोमिनून अल्लज़ीन आमनु बिल्लाहि व रसूलिही। ला इलाहा इल्लल्लाह के मानी क्या है? इसका मानी अल्लाह के सिवा कोई माबूद नहीं। चलिए अब आपका टेस्ट है, क्या ला इलाहा इल्लल्लाह कहने वाले के लिए कुछ शरायत भी हैं? शर्तें होती हैं ना हर काम की, कंडीशन है। आप यहाँ के बैठे हैं तो कुछ शरायत तय करी की गई ना आपसे, आपसे कुछ रूल्स एंड रेगुलेशन बनवाए गए तो आकर बैठे। सवाल पैदा होता है, क्या ला इलाहा इल्लल्लाह कहने की कोई शरायत मौजूद है? वह बिन मंगबा एक असलाफ में से थे, किसी ने पूछा क्या ला इलाहा जन्नत की चाबी नहीं है? मतलब यह कि जब कलमा जो पढ़ लिया तो जन्नत में चले जाएंगे। उन्होंने कहा हाँ, लेकिन हर चाबी के कुछ दंदाने होते हैं। अगर तुम ऐसी चाबी लाओ जिसके दंदाने होंगे तो वो खोलेगी, वरना नहीं खोलेगी। इसी तरह ला इलाहा इल्लल्लाह की शरारतें, ये जो रिवायत है ये सही बुखारी की है। मैं चंद सेकंड रुकूं, मैंने पिछले तकरीबन 6 माह में इस मौजू पे कई जगह बात की। आप में से कितनों को पता है, अभी जवाब नहीं दीजिएगा, जल्दी नहीं करना, कितनों को पता है कि ला इलाहा इल्लल्लाह की शरारतें, वो हाथ खड़े करें। कितनी है इस पे हाथ खड़े करें, और क्या है इस पे तो मेरे हले खुद खड़े हो जाए। बिलीव मी, मेरे लिए सबसे बड़ा ये सदमा था। मुझे याद नहीं आ रहा कहाँ मैंने बैठकर पहली दफ़ा ये मौजू छेड़ा। औरतें तो परेशान, कैसे हो सकता है ये, क्या हमने तो आज तक सोचा तक नहीं। शर्त ही मफकूद है, यानी आपकी वो शर्त ही गायब है, तो ईमान कहाँ है? तो आप ज़रा सोचिए, ये है वजह क्यों हम मुसलमान आज अमल नहीं कर पा रहे। और यकीन करें कि आज सुबह मुझे कुछ ऐसी चीज़ें नज़र आईं, मैं कभी फेसबुक पे नहीं गई। मुझे लगता है कि ये वक्त का बड़ा हो जाता है, बंदा इधर उधर भटकता है खामखाई, उससे उससे उस पर। तो ऐसे ही चंद मिनट किसी के साथ बैठी थी नाश्ते के दौरान, तो मैंने जब वो खोला, अल्लाह की बना, मैंने बंद कर दिया इन्ना लिल्ला पढ़ के। मैं ये कह रही थी कि आज तो ये हाल हो गया कि हम अपने मुस्लिम्स जिनको हम जानते हैं थोड़ा बहुत, अगर आप उनके फेसबुक पे सिर्फ क्लिक कर देना तो आप दुखी होके बंद करते हैं। पहचानता नहीं है बंदा उन तस्वीरों को देख के, इनकी तस्वीरें, यानी हर बंदे ने अपना एल्बम नेट पे डाला हुआ है। इंतहाई पर्सनल मरहले, किसी ने अपने बच्चे की, यानी राइट आफ्टर फ्यू मिनट्स बर्थ के बाद की तस्वीरें डाली कि बच्चा खून में लथड़ा पथड़ा। कैन यू बिलीव दिस? आपको ऐसी सोशल मीडिया पे अपनी इतनी पर्सनल तस्वीरें डालने की जरूरत क्या? लेकिन अगर आप जाकर एक सवाल आज पूछिए, और शर्मिंदा होने की ज़रूरत है कि ला इलाहा इल्लल्लाह की शरारत, तो नोट कीजिए, हेलीफैक्स था वो सिटी, याद रखिए, जो मैंने अभी नाम दिया। अगर लेक्चर आपने ढूंढना है तो यूके ट्रिप में हेलीफैक्स में हदीसे जिब्रील पे बात हुई थी, तो नोट कीजिएगा, और अल्लाह का शुक्र भी कीजिएगा कि आज हम ये नोट करें। और हर चीज़ की दलील दे के जाऊँगी, ऐसे नहीं बात करूँगी इंशाल्लाह। सबसे पहली शर्त है ला इलाहा इल्लल्लाह की इल्म, ला इलाहा इल्लल्लाह के मानी का इल्म हो, यानी ये कलमा कैसे गैर अल्लाह से अलूहियत की नफ़ी करता है और अल्लाह के लिए साबित करता है। इसकी दलील है सही मुस्लिम आयत सही मुस्लिम 136। दूसरी शर्त यकीन, ला इलाहा इल्लल्लाह पर दिल से यकीन रखना, क्योंकि ये कलमा शकूक व शुबहात, तरद्दुद और तवहमात को कबूल नहीं करता। यानी पूरी यकीन से कहिए ला इलाहा इल्लल्लाह। इसकी दलील भी सही मुस्लिम आयत वन सही मुस्लिम हदीस नंबर 138 है। तीसरी शर्त है कबूल, इस कलमे के तकाज़ों को ज़ाहरी और बातनी तौर पर कबूल करना, क्योंकि कबूल ना करने वाला काफिर है। सूरत साफ़ात आयत 35। यानी दिल से कबूल कीजिए, ऊपरे दिल से नहीं कबूल करना, जैसे अब्दुल्ला बिन उबई ने कलमा कबूल किया था, दिल से कोई नहीं था किया। तीसरी चीज़ है इनकियाद, फेल से इत्तबा करना, यानी जो कह रही हूँ ला इलाहा इल्लल्लाह, अपने कामों से इसको साबित करूँगी। अल्लाह के अहकामात पर अमल पैरा होना और इसके मना करदा कामों से रुकना, ये कलमे की शर्त है। तो आज कलमा पढ़ के ये सारी शर्तें हमने कहीं छुपा के रखी हुई हैं, और इसकी दलील सूरत लुकमान 22 है। पांचवी शर्त है सिद्क, सच्चाई, ला इलाहा इल्लल्लाह के इकरार में इंसान इतना सच्चा हो कि इसकी सदाकत झूठ और निफाक के मुनाफी हो। सूरत फत आयत नंबर 11। यानी सच्चे दिल से कलमा पढ़ना है, वही जैसे मैं बात की कि किसी लड़की से शादी की नीयत से नहीं कलमा पढ़ देना, वो कलमा आपको फ़ायदा नहीं देगा। जब तक सच्चे दिल से मुसलमान होने की नीयत से कलमा नहीं पढ़ेंगे। फिर अगली नोट कीजिए, इखलास, ला इलाहा इल्लल्लाह की गवाही से अल्लाह ताला की रज़ा का इरादा हो। दलील है सूरत बैजीना आयत नंबर 5। सातवीं शर्त नोट करें, अल्लाह ताला और उसके रसूल से मोहब्बत, और ये अलामत क्या है कि अपनी महबूब चीज़ों को, पसंदीदा चीज़ों को अल्लाह के रास्ते में कुर्बान कर दें। सही बुखारी की रिवायत 16 भी है, اور بھی روایتیں اس پہ بہت ساری ہیں. یعنی آپ کے میرے کلمے کی شرائط میں سے یہ شرط ہے کہ ہم اللہ اور اس کے رسول سے اتنی محبت کریں کہ اس کے راستے میں رکاوٹ بننے والی ہر چیز کو قربان کر دیں. لن تنالوا البر حتی تنفقوا مما تحبون. اور آج ہم انشاءاللہ بریک کے بعد ایک ایسی شخصیت, ایسی ہستی سے ملیں گے کہ جن کو واقعی صدیق کا لقب ملنا چاہیے. وہ جان چھڑانے کے لیے, برا ٹالنے کے لیے کچھ تو کر دو والی بات نہیں تھی. وہ یہ نہیں کہتے تھے کچھ تو کر لو, وہ کہتے تھے کچھ تو رکھ لو, وہ بھی چھوڑ دو. صبح آپ میں سے کسی نے شیئر کی تھی نا سلائیڈ ان کے بارے میں, کہ اگر آپ نے میچ کرنا ہے اپنے آپ کو تو ابو بکر سے کیجیے. جن کا کیا تھا کہ اللہ اور اس کے رسول کی محبت چھوڑ آیا ہوں, باقی سب لے آیا ہوں تبوک کے موقع پہ. پر ہمیں وہ تبوک نظر کہاں آتی ہے؟ ہمارے اوپر کون سی کو لائبلٹیز ہیں اسلام کی اور مسلمانوں کی؟ تو بہرحال یہ تو ہم بریک کے بعد باتیں کریں گے, لیکن اگلی شرط پہ آ جائیے. آٹھویں شرط کیا ہے؟ اللہ تعالیٰ کے سوا جن کی عبادت کی جاتی ہے ان کا کفر کریں. یہ صحیح مسلم کی روایت 130 ہے. کیا پتہ چلا؟ کلمہ لا الہ الا اللہ ہم پر کچھ شرائط مقرر کرتا ہے. اس کو ایک نشید کی صورت میں آپ کو انشاءاللہ سنائیں گے بعد میں, یاد کر لیجئے گا, یہ زبانی یاد کرنے والی چیز ہے. سوال پیدا ہوتا ہے, اشہد ان محمد رسول اللہ کہنے سے کیا مراد ہے؟ آدھا کلمہ تو لا الہ الا اللہ, یا ایک غلط فہمی دور کر لیجئے. بہت سارے لوگ بچوں کو بھی سلاتے ہوئے کیا کہتے ہیں؟ لا الہ لا الہ لا الہ. آپ کیا کہہ رہے ہیں؟ دیر از نو گاڈ, دیر از نو گاڈ. تو یہ تو مکہ والے کہتے تھے, یہی تو ایتھیسٹ لوگ کہتے ہیں آج. کیا کہنا ہے؟ لا الہ الا اللہ. پڑھیں گے بھی نا, بعض تصویر پہ دانے پہ دانا, لا الہ لا الہ لا لا الہ الا اللہ, اس پورے شعور کے ساتھ کریں. سوال پیدا ہوتا ہے, اشہد ان محمد رسول اللہ کہنے سے کیا مراد ہے؟ تو نمبر ایک, زبان اور ایک سے اقرار کے ساتھ دل کی گہرائیوں سے نبی صلی اللہ علیہ وسلم کی رسالت کو ماننا. اور کیا ماننا؟ کہ وہ اللہ کے بندے اور اس کے رسول ہیں. صرف مسلمانوں کے لیے نہیں, بلکہ تمام انسانوں کے رسول ہیں. یہ سورۃ الاحزاب 45-46 میں. دوسری بات, نبی صلی اللہ علیہ وسلم کے بارے میں ہمارا ایمان ہونا چاہیے کہ آپ نے ماضی اور مستقبل کے حالات و واقعات کے بارے میں جو خبریں دی ہیں سب کی تصدیق کرتی ہوں. سورۃ نجم آیت 3 اور 4, وما ینتک عن الہوا ان ہوا الا وحی یوحا. یعنی نبی صلی اللہ علیہ وسلم کی دی ہوئی خبریں سچی ہیں. پھر اگلا, اللہ کے نبی کو کی گواہی دینے سے ہمارا کیا مطلب ہوتا ہے؟ کہ آپ نے جن کاموں کو حلال کہا انہیں حلال کہوں گی, اور جن سے جن کو آپ نے حرام کہا میں بھی ان کو حرام سمجھوں گی. سورۃ حشر آیت 7. چند سیکنڈ دوں آپ کو, سوچیں آج کے مسلم کو, کیا واقعی نبی صلی اللہ علیہ وسلم نے جن چیزوں کو حرام قرار دیا آج ہم اس کو حرام قرار دیتے ہیں؟ پھر اگلا اس کا مطلب کیا ہے؟ کہ اللہ کے نبی نے جن کاموں کا حکم دیا ان کی اطاعت کروں گی, اور جن سے منع کیا ان سے باز رہوں گی. سورۃ نساء 80. کیا واقعی ایسے ہی عملی طور پہ؟ پھر اگلا اس کا مطلب کیا ہے؟ کہ نبی صلی اللہ علیہ وسلم کی سنت کی پیروی ہی کرتی جاؤں گی. سورۃ آل عمران 31. پھر اگلا اس کا مطلب ہی نوٹ کریں, مجھے تو لگتا ہے ابھی تک ہمیں لا الہ الا اللہ کہنا ہی نہیں آیا. کتنوں کو لگ رہا ہے ابھی بھی؟ کیا ہم سب کو ایک دفعہ دوبارہ کلمہ پڑھنے کی ضرورت نہیں؟ ہمیں بھی شہادتین کی ضرورت تو نہیں پڑ گئی دوبارہ؟ جب آپ کہتے ہیں نا اشہد ان محمد رسول اللہ, تو آپ یہ کہہ رہے ہوتے ہیں کہ نبی کے ہر فیصلے کو دل سے مانوں گی, اور اللہ آپ کی اطاعت اللہ کی اطاعت ہے, اور آپ کی نافرمانی اللہ کی نافرمانی ہے. بخاری کی روایت ہے 72-80 نمبر. پھر اس کا ایک اور مطلب یہ ہے کہ اللہ نے نبی کو اس وقت تک واپس نہیں بلایا جب تک کہ انہوں نے دین کو مکمل طور پر پہنچا نہیں دیا اور دین کی تکمیل کر دی. سورۃ مائدہ 3. الیوم اکملت لکم. پھر نبی کو رسول ماننے کی گواہی دینا, اس سے کیا مراد ہے؟ کہ اللہ تعالیٰ کی عبادت نبی کے لائے ہوئے طریقے کے مطابق کرنی ہے, कल बात हुई थी ना, मन माने तरीकों से नहीं, पहले दिन बात हुई थी हमारी कि अपनी मर्जी की रेसिपी बुक नहीं है इस्लाम में, कुछ डाल दो कुछ निकाल दो, आई डोंट लाइक दिस लीव इट, और ये मुझे बड़ा अच्छा लगता है इसको डाल दो, नहीं, दीन पूरे का पूरा लेना, ये मुस्लिम की रिवायत है 4493। फिर एक और अकीदा अल्लाह के नबी के बारे में रखना है लाजिम, कि आप अपनी उम्मत को रोशन दीन पे छोड़ के गए, अंधेरों में नहीं भटकने को छोड़ गए कि अब लोगों से पूछ लो क्या करना है। और इसकी दलील है अबू दाऊद की 4607 नंबर रिवायत। और याद रखिए कि शहादत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की वही शरायत है जो ला इलाहा इल्लल्लाह की शरायत है, कितनी पड़ी है 8, जो 8 शरायत ला इलाहा इल्लल्लाह की है ना, वही 8 शरायत अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह की भी हैं। फिर अगला आपका तकाजा क्या हम पे इस बात को कहने का कि आपसे मोहब्बत करना वाजिब है, और आपकी ज़ात अपने वालदैन औलाद और दुनिया के सारे इंसानों से, हत्ता के अपने नफ्स से भी ज़्यादा महबूब हो। इसकी दलील बुखारी 15। मैं आपसे एक सवाल पूछूं, आप में से कौन कौन नबी सल्लम से मोहब्बत का दावा करता है? जी, डरते डरते नहीं उठाइए, आप ये सवाल जरा पूछिए किसी सोए हुए शख्स को, नींद में कह देगा मैं नबी से प्यार करता हूँ। और मैं अक्सर ये जुमला बोलती हूँ कि नबी की मोहब्बत तो हमारे खून में रची हुई है। चलिए, कोई भी दावा करें तो उसकी कुछ अलामतें तो होती है ना, नोट करें नबी की मोहब्बत की अलामतें क्या, और किस में ढूंढनी है ये, अपने साथ वाले में, अपने अंदर। नंबर एक, कसरत से रसूलुल्लाह का जिक्र करना। क्या ये बात हमें उर्दू में नहीं समझ आती? जिससे मोहब्बत होती है हम उसका जिक्र करते रहते हैं, जिस बच्चे से प्यार हो घर में क्या उसके तस्करे नहीं होते? तो पहली अलामत, क्या मैं अक्सर नबी सल्लम का तस्करा करती हूँ? दूसरी बात, आपसे मुलाकात का शौक रखना। तीसरी बात, बड़ी मुश्किल है, सबसे मुश्किल है, छोड़े कहते हैं तो मैं नहीं लिखाती, लिखना चाहते हैं, रसूलुल्लाह से बुग़्ज़ रखने वालों से बुग़्ज़ रखना, और आपसे मोहब्बत रखने वालों से मोहब्बत रखना। यानी जो अल्लाह के नबी से मोहब्बत करे आप उनसे करें, और ऑपोजिट। और चौथी बात, आपके अखलाक को अपनाने की कोशिश करना, यानी आपका अखलाक जो था वो अपना अखलाक बनाना। ये बताइए कि ला इलाहा इल्लल्लाह को समझने की ज़रूरत है, कितनी फिक्र लग जाए हम सबको अपनी और अपने बारे में इस बात की कि हमें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को मानना है। तो यहाँ तो सिर्फ हमने खुलासा किया है किसका, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदर रसूलुल्लाह। अब सवाल पैदा होता है, जब आप कहते हैं कि ला इलाहा इल्लल्लाह, और सूरत इखलास की पहली आयत क्या है, कुल हुवल्लाहु अहद। अब एक हल्की सी डिफरेंट थिंग समझिएगा, ज़्यादा डेप्थ में नहीं जाऊंगी इसमें क्योंकि टाइम बहुत कम है हमारे पास। अकीदे तौहीद है क्या, यानी आप एक जुमला लिखिए, अकीदे तौहीद क्या है? बस आप किसी से पूछें कि कुरान अल्लाह के बारे में क्या कहता है, तो कुछ लोग जवाब देते हैं कुरान कहता है कि अल्लाह है। कितने लोग आप में से इस बात की तस्दीक करेंगे कि कुरान कहता है कि अल्लाह है? हाथ खड़े करें। अच्छा, और अगर मैं आपसे कहूँ कि ये जवाब गलत है, तो फिर आप मुझसे पूछिए कि सही क्या है? तो सही ये है, कुरान ये नहीं बताता कि अल्लाह है, ये तो आपकी फितरत बताती है, अभी बताया सूरह रोम की आयत, ये तो बच्चे की फितरत, ये कायनात, ये गौर व फिक्र, 4 रिसेप्टर्स ऑफ अल्लाह की तौहीद है, उनमें से ये तो सारे हैं, ये तो हर बच्चे को पता है। कुरान ये नहीं बताता कि अल्लाह है, कुरान ये बताता है कि अल्लाह एक है, कुल हो अल्लाह अहद। बहुत बड़ी बात है, फ़र्क है इसमें, समझ आ रहा है फ़र्क? अल्लाह है और अल्लाह एक है, इसमें क्या फ़र्क है? ये वही फ़र्क है जो या का ना बुद्धू में, और तेरी ही और तेरी ही तेरी भी। कुरान क्या बताता है कि अल्लाह एक है, ये है कुल हुवल्लाहु अहद। और जब आप इसको अल्लाह की ज़ात पे लेते हैं तो इसको तौहीद कहते हैं। तौहीद का लफ्ज़ वहदत से बना है, एक मानना, और एक से ज़्यादा मानने से इनकार करना, ये भी लिखे। توحید کیا ہے؟ ایک ماننے اور اس سے زیادہ ماننے سے انکار، تو دو ہو سکتے ہیں اللہ؟ تین، ثالث و ثلاثہ، ایس نائن، نہیں ہو سکتے. یہ ہے توحید. کسی طرح سے آپ اللہ کی کسی صفت میں، اس کی ذات میں، اس کے اوصاف میں کسی کو شریک نہیں مانیں گے. اور سورۃ اخلاص اس کی بہترین مثال ہے. قل ہو اللہ احد اللہ الصمد لم یلد ولم یولد. پھر دوسری بات یاد رکھیے کہ جب بندہ اللہ کو ایک مانتا ہے تو پھر نیکسٹ کوسچن کیا کرتا ہے؟ اللہ اب تو بتا میں کیا کروں. توحید میں ہی یہ بات لکھی ہے کہ آپ اللہ سے زندگی گزارنے کا طریقہ پوچھیں. جب عقیدہ توحید دل میں پختہ ہوتا ہے نا، تو پوری زندگی میں اعمال صالح کی حکمرانی ہوتی ہے. پھر انسان کی عبادات، اخلاقیات، معاملات، اس کی معیشت، اس کی معاشرت، اس کی سیاست، ہر کام نیکی بن جاتا ہے. اسی کی وجہ سے پھر جنت میں داخلہ ممکن ہے. پھر اب یہ نہیں کہتے کچھ دین بھی رکھو، کچھ دنیا بھی رکھو. اور یاد رکھیں، ہر عمارت کی کوئی بنیاد ہوتی ہے نا. دین کی بنیاد اللہ کے ایک ہونے اور اللہ کو اس کی صفات کے ساتھ ماننے پہ ہوتی ہے. اور جنت میں جانے کا مائلج سٹون ہے عقیدہ توحید. اس کے بغیر کوئی جنت میں نہیں جا سکتا. کوئی چور دروازہ نہیں ہے جنت میں جانے کا. اور اس کا علم لینا لازمی ہے. لکھیے کہاں؟ سورۃ محمد آیت 19، فَاعْلَمْ أَنَّهُ لَا إِلَٰهَ إِلَّا اللَّهُ. خوب علم حاصل کرو، یعنی جان لو کیا کہ بے شک اللہ کے سوا کوئی معبود نہیں. یہ آیت آپ کو مجھے بتاتی ہے کہ توحید کا علم حاصل کرنا فرض ہے. امام ابن تیمیہ نے یحییٰ بن عمار سے ایک روایت نقل کی، کہتے علم کی ایک وہ قسم جس کے بغیر انسان کی زندگی مکمل نہیں ہوتی. کون سی ہے؟ میڈیسن کا علم، انگلش، کمپیوٹرز؟ نہیں، وہ توحید کا علم ہے. یہ ان کی کتاب ہے شرح الامیہ، اس میں لکھی ہوئی ہے بات. تو توحید کا علم لیجئے. سوال پیدا ہوتا ہے کہ عقیدہ توحید کی اسلام میں اتنی اہمیت کیوں ہے اور کیا ہے؟ پہلی بات ہے، توحید فطرت میں گندی ہوئی ہے. سورۃ نمل 62، اور آپ سورۃ آل عمران آیت 18 میں ایک اور بات پڑھ کے آئے ہیں. کسی کو یاد ہو تو بتا بھی سکتے ہیں کہ عقیدہ توحید پر تو اللہ نے خود گواہی دی ہے، شہید اللہ انہ لا الہ الا اللہ. آپ اور میں کیا کہتے ہیں؟ اشہد اللہ الہ. گرامر کی روشنی میں اشہد کے واحد متکلم، میں گواہی دیتا ہوں. وہاں کیا لکھا ہے؟ شہید اللہ، مضارے کا ماضی کا سیگا، واحد غائب، شہید یشہد اللہ گواہی دیتا. یعنی اپنے لفظوں میں لکھیں کہ اللہ کلمہ پڑھتا ہے. کیا؟ کہ انہ لا الہ الا اللہ. اور اس میں آگے نام کس کا ہے؟ اگر آپ میں کوئی جواب دے، بونس گفٹ ہے. شہید اللہ انہ لا الہ الا اللہ کے بعد کیا تھا؟ وہ تو ہے وَأُلُو الْعِلْم. وَأُلُو الْعِلْم آپ بھول گئے ہیں، بہت پہلے پڑھی تھی آیت، سورۃ آل عمران 18 ہے. علم والوں کی شان میں پورے قرآن اور حدیث سے سب کچھ سائڈ پہ کر دینا، صرف یہ ایک آیت علم اور علم والوں کی شان بتاتی ہے کہ اللہ نے اپنا، فرشتوں کا اور علم والوں کا نام ساتھ لیا. شہید اللہ انہ لا الہ الا اللہ والملائکۃ والاولو العلم. تو علم والوں کی شان ہے جس کی اللہ نے خود گواہی دی. اور یاد رکھیے کہ اللہ نے عقیدہ توحید اپنانے کی دعوت دی ہے انسانیت کو. سورۃ نمل 63-64، توحید کی دعوت ہر نبی نے دی. اس کے تو بہت سارے ریفرنس ہیں، دو یا تین لکھ لیں. سورۃ انبیاء 25، نحل 36، مومنون 23. اس کے علاوہ سورۃ اعراف 65-85، ہود 61، سورۃ انعام 80 بھی ہے. اور سب سے بڑی بات بتاؤں، قرآن مجید کی مین دعوت کیا ہے؟ توحید کی دعوت ہے. سورۃ بقرہ 21، کسی کو یاد ہے؟ یا ایھا الناس اعبدوا ربکم الذی خلقکم. پہلا خطاب اللہ کا انسانیت کو، سو عبدو. تو عبادت کرنا، اللہ کو ایک ماننا، یہ ایک پورے قرآن کی مین تھیم ہے. اور توحید کا اقرار افضل ایمان ہے. ابو داؤد کی روایت 46-76، مسلم 152 اور بخاری نمبر 9. کیوں اپنا عقیدہ توحید؟ کیونکہ اس سے امن ملتا ہے، پیس. سورۃ الانعام 82، अब आयतें भी याद आती हैं, दिल भी चाहता है शेयर करूं, लेकिन वक्त नहीं है। या आपने जाके घर पढ़नी है आयतें सारी, मेरे कहने पे ना इतबार करें, गलती मुझे लग गई तो फिर आप गलत लिखेंगे ना। इन सारी आयतों को घर जाकर आपने अपने हाथों से लिखना है कि कैसे अल्लाह कहता है कि अमन सिर्फ उनको होगा जो अल्लाह को एक मांगते हैं, और तौहीद का इनकार क़यामत के दिन हर अमल को बेकार कर देगा। ये सही मुस्लिम की रिवायत है 518। अगर कोई तौहीद के इनकार पे मर जाए तो मौत के बाद किसी दूसरे का अमल उसको फ़ायदा नहीं देगा। बस हज़रत इब्राहीम अलैहिस्सलाम अपने बाप के लिए कोई अमल करेंगे ना तो उस बाप को नहीं जाएगा। अगर नबी सल्लम अबू तालिब के लिए कोई अमल करेंगे तो नहीं जाएगा। क्यों? कि जो मर गया शिर्क पे या तौहीद के बग़ैर उसके अमाल ख़त्म। ये सिलसिला तो सहीहा की रिवायत है 484 और मुस्नद अहमद की रिवायत है 187। फिर याद रखिए कि तौहीद के इनकार पे नबी सल्लम का रिश्तेदार होना भी फ़ायदा नहीं देगा। ये कहाँ है? बुखारी 2753। तौहीद का इनकार हमेशा के लिए जहन्नुम का मुस्तहिक बनाएगा, बुखारी 6683। और तौहीद का इनकार करने वालों के ख़िलाफ़ हुकूमत वक्त जंग भी कर सकती है, कंडीशनल बात है, सही मुस्लिम 125। तो क्या पता चला, तौहीद बड़ी दौलत है। देख लीजिए अभी तक ना नमाज पे आए हैं ना रोज़े पे आए हैं, सिर्फ ला इलाहा इल्लल्लाह पे। और तौहीद का इकरार करने वाले पर जहन्नुम हराम है, बुखारी 128 425। दोबारा बोलो, यानी आप एक सवाल लिख लें कि अकीदा तौहीद की फजीलतें क्या हैं। यानी फॉर एग्जांपल मैं तौहीद पे हूँ और इसी पे मरूँ अल्लाह करे, तो मुझे क्या मिलेगा? जहन्नुम हराम है। अल्लाह हमें ऐसे ही लोगों में कर दे। फिर दूसरी बात नोट कीजिए, अब सारे ही खुश हो गए कि सारे ही मुसलमान जहन्नुम प्रूफ हो गए, तो ऐसा नहीं है। तौहीद का इकरार करने वाले को बिल आखिर जहन्नुम से निकाल लिया जाएगा, बुखारी की रिवायत 44। तौहीद के इकरार से जन्नत वाजिब हो जाती है, ये भी सिलसिला सहीहा की रिवायत है 2355। तौहीद का इकरार पिछले गुनाहों की माफ़ी का ज़रिया है, तिर्मिज़ी 3540 और बुखारी 1237। तौहीद का इकरार दुनिया में जान और माल की हुरमत का ज़रिया है, यानी जब कोई कह दे ला इलाहा इल्लल्लाह तो उसको फिर आप काफिर नहीं समझेंगे और उस पे तलवार मुसलमानों की नहीं उठेगी। ये रिवायत सही मुस्लिम की 130 है। अब एक हदीस मैं बताने लगी हूँ जो आपने कभी नहीं सुनी होगी, मेरा गुमान है, अगर सुनी हो तो हैंड रेज कीजिएगा। तौहीद का इकरार करने वाले के गुनाह हर पीर और जुमेरात को माफ़ कर दिए जाते हैं, सही मुस्लिम की रिवायत है 6544। किसने ये हदीस पहले सुनी हुई थी? हफ्ते में 2 दफ़ा अल्लाह सारा अकाउंट्स क्लियर कर देता है। अल्लाह अकबर, तभी तो नबी सल्लम इन 2 दिनों में रोज़ा रखते थे। और तौहीद का इकरार करने वाले को कत्ल करना जुर्म है, सही मुस्लिम 277। और खुशी की बात है कि तौहीद का इकरार क़यामत के दिन सबसे भारी नेकी होगी। नामे अमाल में वो डीड जिससे सबसे ज़्यादा वज़न होगा वो क्या होगी? कलमे तौहीद का इकरार। ये नासिरुद्दीन अल्बानी ने 426548 नंबर हदीस से सही अल अदबुल मुफरत की रिवायत भी है। और आखिरी बात कहूँ कि तौहीद का इकरार करने वाले को नबी सल्लम की शिफात नसीब होगी, बुखारी की रिवायत 99। हम कितना हल्का समझते हैं ला इलाहा इल्लल्लाह को, आप ज़रा से बोल के देखिए। अब आप, मैं आपकी तरफ, आप मेरी तरफ देखें, मेरे होंठ नहीं हिले लेकिन मैंने अपनी ज़ुबान से क्या कहा? ला इलाहा इल्लल्लाह। ला इलाहा इल्लल्लाह कहने से होंठ भी नहीं हिलते। फिर करके देखें, क्योंकि ला इलाहा इल्लल्लाह में कोई मखरज होंठों का नहीं है। अब कहिए, पहले कहा मोहम्मद, जब मोहम्मद कहते हैं तो होंठ खुलते हैं। यानी आप देखिए, इतना बिग सीक्रेट है कि साथ बैठे को नहीं पता आपने ला इलाहा इल्लल्लाह का है, लेकिन क़यामत में ये इतना बड़ा, इतनी भारी चीज़, ये इतनी भारी चीज़ है कि क़यामत के स्केल्स में ये सबसे बड़ा होगा। तो फिर क्या इसको नहीं समझना? کا اس پہ غور و فکر کرنا اور اس کے لیے وقت لگانا اور اس کے لیے محنت کرنا ہمارے لیے نہیں. شاہین کھولیے اس کو شروط. کیا ہم اس کے اوپر محنت نہ کریں؟ میں اکثر سوچتی ہوں کہ لوگ بہت کچھ کرتے ہیں, بہت کچھ سیکھتے بھی ہیں, دین کے گرامر سیکھتے ہیں لوگ, تجوید بھی بہتر کرنا چاہتے ہیں, فقہی الجھنوں میں الجھے رہتے ہیں, مسائل فضائل یہ سب اپنی جگہ ہیں. حالانکہ میں آپ کو اپنا ایکسپیرینس بتاتی ہوں, میں نے ابھی جوہر آباد میں رمضان کے بعد ایک بک ان کے ساتھ شیئر کی تھی, قرۃ عیون للموحدین, دو جلدیں ہیں اس کی, ہم نے پہلی جلد شروع کی تھی. وہ جن لوگوں نے بھی وہاں ہمارے ساتھ پڑھی شیئر کی, ان سمیت اکثر کا یہی جملہ تھا کہ آج تک زندگی میں لا الہ الا اللہ کو ایسے نہیں سمجھا, پوری بک کے توحید پہ. اور میں نے سب سے پہلے اپنی زندگی میں کب اس موضوع کو پڑھا؟ یقین کریں بچپن سے اچھے گھرانے سے تعلق ہے ماشاءاللہ, اور مان بھی پڑا ہے ان کو کہ ہم جیسا کوئی نہیں ہے, شرک نہیں ہے دیکھا ہم نے اپنے گھروں میں, یعنی ایک ظاہری شرک جو ہوتا ہے قبر پرستی اور مزار پرستی نہیں دیکھی, بلکہ اس کے الٹ ہی بولتے دیکھا لوگوں کو. اس کے باوجود جب میں نے پہلی دفعہ کتاب التوحید پڑھی تھی, اتنی موٹی بک ہے وہ, اتنی بڑی, اس دن تو مجھے ایسے لگے کہ میرے اندر اتنا شرک ہے. اس دن مجھے سمجھ آیا تھا کہ جیسے یہ میں پانی بڑے آرام سے پی رہی ہوں اور آپ اس کو رکھیں کسی بھی مائکروسکوپ کے نیچے, اس میں اتنے جراثیم نظر آئیں گے آپ پئیں گے ہی نہیں. یہ حال ہے ہمارا, اور میں یقین سے کہہ سکتی ہوں کہ جیسے میگنیفائنگ گلاس یا زوم ان اور زوم آؤٹ ہے نا, آپ جتنا توحید کا موضوع پڑھتے جائیں گے آپ کو اپنی پڑ جائے گی. کیونکہ سورج یوسف میں اللہ کیا کہتے ہیں, آخری رکوع سے ایک پہلے, وما یومن باللہ اکثرہم الا وہم مشرکون. مجھے پہلی دفعہ بہت سمجھ آئی تھی کہ بہت سارے لوگ جو خود کو مسلمان سمجھتے ہیں لیکن وہ بھی مشرک ہیں. مکہ والے کبھی اپنے آپ کو نہ مانتے کہ ہم مشرک ہیں. یہ تھی وہ چیزیں جس کی بنیاد پہ اللہ کے نبی سے اتنی بحثیں کرتے تھے, اتنا کچھ کرتے تھے. تو یاد رکھیے گا کہ یہ بہت بڑی دولت ہے. اب سوال پیدا ہوتا ہے کہ توحید, اللہ کا ایک ہونا, اس کی کچھ قسمیں بھی ہیں. دو تین منٹ کی چند چیزیں نوٹ کریں, آپ کو ایک ویڈیو دکھاتے ہیں اس کے بعد. توحید کی کتنی قسمیں؟ تین. نمبر ایک, توحید ربوبیت, یعنی اللہ رب ہے. کیا کہتے ہیں ہم؟ الحمدللہ رب العالمین. پہلی صفت قرآن میں جو اللہ کی آئی ہے وہ رب ہونا ہے. دوسری, توحید الوہیت, الہ ہونا. اور تیسری ہے توحید اسماء و صفات. ربوبیت بھی سمجھ آتی ہے, الوہیت بھی ہے. توحید اسماء و صفات کے اللہ نیمز اینڈ ایٹریبیوٹس. سوال پیدا ہوتا ہے توحید ربوبیت کیا ہے؟ جب آپ اللہ کو رب کہتے ہیں تو کیا کہتے ہیں؟ کوئی گیس کرے کیا کیا آتا ہوگا اس میں؟ جی الحمدللہ, گڈ. اور رازق. اور آپ کو پتا ہے کہ لفظ رب کے اندر اللہ کی 15 صفات آتی ہیں. جلدی سے لکھ لیں, اور آج کے بعد جب کہیں گے نا الحمدللہ رب العالمین تو معروب ہوں گے انشاءاللہ, اللہ کا روب دل میں آئے گا. نمبر ایک, یعنی توحید ربوبیت کیا ہے؟ نمبر ایک, ہر چیز کا تنہا خالق و مالک ہے اور اس کا کوئی شریک نہیں. سورت زمر 62, آل عمران 189. سیکنڈ, نمبرز نہیں بولوں گی, بس اگلا اگلا کرتی جاؤں گی, آپ لکھ لیجیے گا خود ہی. تمام جہانوں کو پالنے والا, سورت فاتحہ 2. نمبر 3, اللہ ہی رازق ہے, سورت ہود 6. اللہ اپنے بندوں کی پکار سنتا ہے, سورت البقرہ 186. ہر شر اور شیطان سے بچاتا ہے, مومنون 97-98. شفا دینے والا, سورت شورا 80. اولاد دینے والا, 49-50 سورت شورا. عطا کرنے اور روکنے والا, یعنی دینا چاہے تو کوئی روک نہیں سکتا اور نہ دینا چاہے تو کوئی دے نہیں سکتا اس کے مقابلے میں, سورت فاطر نمبر 2. نفع نقصان کا مالک, الانعام 17. کارساز, جس کو آپ کہتے ہیں بگڑیاں بنانے والا, ہم تو پتہ نہیں کس کو کہتے ہیں مشکل کشا, اللہ ہے کارساز, سورت احزاب 3 نمبر آیت. ہدایت دینے والا, البقرہ 272. ولی اور مددگار, 107 بقرہ. قادر مطلق, بقرہ 20. जो चाहे कर सकता है। हूद 107, हाकिम आला, अला नाम 57, और नेक कामों की तौफीक देने वाला, अबू दाऊद की रिवायत 1522, और मुख्तार कुल और अजीम बादशाह आल इमरान 26। एक जुमला बोलूं कुरान का ही, वमा कदरुल्लाह हक्का कदरी, तीन दफ़ा ये आयत है, सूरह हज में भी है, सूरह अल अनाम में भी है, कि लोगों ने अल्लाह की वो कदर ही नहीं की। कितनी बोली मैंने अभी तक बातें, 17, आगे भी लिखिए। कायनात का इंतज़ाम चलाने वाला, सूरह आल इमरान 27, उसके हुक्म को कोई रद्द नहीं कर सकता, सूरह रात 41। शरीयत बनाने का इख्तियार सिर्फ अल्लाह को है, तहरीम नंबर 1। जिंदगी और मौत का इख्तियार अल्लाह के हाथ में है, नजम 44। किसी को बख्शना चाहे या माफ़ करे उसको इख्तियार है, 284। तो ये है तौहीद रबूबियत। 22 सिफात पढ़ी हैं हमने अल्लाह की। रब वो होता है जो ये सारे काम करें। अल्लाह आपको मुझे उसकी रबूबियत का यकीन दिला दे। और तौहीद अलूहियत पढ़ाऊंगी आपको इबादात के ज़िम्मन में, सेकेंड वीक यानी नेक्स्ट मंडे को हम तौहीद अलूहियत को पढ़ेंगे, क्योंकि उसमें सभी इबादत और उससे मुतल्लिकात हैं। बस ये कह लीजिए कि इतनी बड़ी हस्ती जिसने इतनी बड़ी दुनिया बनाई है, क्या उसके बारे में बात करना सुनना आपके मेरे बस में हो सकता है? इट्स नॉट पॉसिबल। आखिरी सिफत लिख लीजिए, तौहीद अस्मा सिफात। इससे क्या मुराद है? ये भी हमारी उम्मत में बहुत अनवांटेड टॉपिक है। मैं जो बात कह रही हूँ ना, अगर मैं इस पर चंद आंसू बहा सकी ना तो बहा दूँ। मैं आपको अपना एक एक्सपीरियंस शेयर करती हूँ। पहले जब से कुरान पढ़ा उसके बाद अल्लाह से मार्फत मिली, लेकिन जब मैंने फ़र्स्ट टाइम अस्मा सिफात पढ़ाई, और वो कब पढ़ाई थी, आज से कोई 10-12 साल से ज़्यादा ही हो गया, शुरू की थी अमेरिका में, इधर ही थी अभी, हर जुम्मे को एक क्लास लेती थी बेलटॉक पे, और उसमें हर वीक हम एक नाम पढ़ते थे। आप तब नहीं थी, आप भी नहीं थी तब, जो थे उनसे पूछिए। एक घंटा पूरा अल्लाह के एक नाम पे बात होती थी। फिर इसी दौरान मैं फ़र्स्ट टाइम जब नॉर्वे गई ना, नॉर्वे की ज़मीन पे जाकर सबसे पहला लेक्चर जो मैंने किसी के घर दिया, वो अलजब्बार पे दिया था। क्यों? उस वक्त मेरी बेलटॉक के ऊपर क्लास, मेरी क्लास होनी थी उधर, तो उनको उधर जमा किया हुआ था, तो मैंने कहा मैं लेक्चर ही उस पर दूंगी। आज भी वो लेक्चर सेव्ड है, कहीं ना कहीं चलता है। उसमें मैंने पत्तों की बात, फर्स्ट लेक्चर ऑन इन द लैंड ऑफ नॉर्वे वाज अलजब्बार, टूटी हड्डियों को जोड़ने वाला, टूटे घरों को जोड़ने वाला, टूटे दिलों को जोड़ने वाला। आज भी वो कई सिस्टर जो उस लेक्चर में थे वो रोती हैं। एक उन दिनों में ऐसी जगह ऐसे हालात में थी कि उनका घर टूटने ही वाला था, लेकिन वो कहती हैं मुझे उस साहब के जुमले ने एक नई सोच दी कि अल्लाह तो टूटे घरों को जोड़े, तो ज़रा सी बाद में बात की घर बच गया। तो आपको मैंने अपने अल्लाह को नहीं पहचाना। फिर मैं नॉर्वे वापस गई, एक यानी वो सीरीज़ मेरी पूरी आके नॉर्वे में 5 साल लगे होंगे पढ़ाते। उसके बाद मुझे पता चला जिसको कहते हैं इंट्रोडक्शन। उससे पहले मैं किसी और ही अल्लाह को जानती थी, वो अल्लाह जिसको रब कहते हैं। यकीन कीजिए, ये तौहीद अस्मा व सिफात एक पूरा टॉपिक है, इतना बड़ा टॉपिक है। अल्लाह के 99 नेम्स नहीं है, 200 नाम तो सिर्फ हदीस से साबित हैं, और सूरत कहफ और सूरह लुकमान के आखिर में जमा कर लें, अल्लाह कहता है तुम उसके कलमों को गिन ही नहीं सकते। और मैंने एक साइंस से रिलेवेंट बुक में पढ़ा कि अब अल्लाह की नई सिफात साइंस की इन्वेंशंस के साथ और आ रही हैं, एटम को फोड़ने वाला और न्यूक्लियर एनर्जी देने वाला। तो तौहीद सिफात में अल्लाह की वो सारी सिफात आती हैं जो उसमें है। ये है जो हम आपको कहते हैं, आप अल्लाह को दिन रात कहते हैं कि अल्लाह मनी अब दुका इबन अब दिका इबन अमतिका नासीयती बियदिका मादिन फी या हुक्मों का अदल फी या कदाओ का असल कबिकुल्ली इसमिन हुआ ला का समयी तभी ही नफसुक। अल्लाह मैं तुझे तेरे उन सारे नामों के साथ पुकारती हूँ जो तूने अपने लिए रखे, आओ या फिर अनजल तहफी किताबें कुरान में अल्लाह तूने अपने जितने नाम दिए मैं उससे पुकारता हूँ, अब इस सर तभी ही फी नफसुक, या तूने अपने लिए खुद चुने मैं तुझे उन सारे नामों से पुकारता हूँ। आप में अल्लाह की वसतों को नहीं पहचान सकते, इसका एहसास करना लाजमी है। ज़िंदगी रही और आपको तो इंशाल्लाह ज़िंदगी मौका दे तो ये अल्लाह का एक एक नाम पढ़ना है आपने। اس کے بغیر اللہ سے سلام دعا نہیں ہوتی، یہ دور کی سلام دعا ہوتی ہے. اور ان کو جب آپ دیکھیں گے ان صفات کو، تو آپ کی انگلیاں تھک جائیں گی. صرف وہ چند چیزیں جو یہ آخری ٹاپک ہے آج کا، یعنی اس کے بعد ہم بریک لینے والے ہیں. بہت ساری صفات تو 200 کے قریب ہیں، اور 99 نیم سبھی کو آتے ہیں آلموسٹ. آج بریک میں پلے کیجیے گا اور آپ لوگ کھاتے پیتے ہوئے سوچیے گا کہ کیا یہ واقعی ہے. لیکن کچھ چیزیں جو آپ کو مجھے ذرا سی نہیں لگیں گی وہ نوٹ کراؤں گی، کیونکہ 200-300 نہیں لکھا سکوں گی اس وقت. لیکن چند چیزیں اسماء و صفات میں، جس میں رب بھی ہے اور رحمان اور رحیم ہے، یہ سب چیزیں کامن ہیں، ہم جانتے ہیں. لیکن اللہ تعالیٰ کی وہ چیزیں، نمبر ایک، اللہ مسکراتا ہے. صحیح مسلم کی روایت ہے 4892 نمبر کی. دوسری بات، اللہ راضی ہو جاتا ہے. المائدہ 119، اللہ تعالیٰ رات کو آسمان دنیا پہ اترتا ہے. بخاری 1145. آج رات کسی نے محسوس کیا تھا؟ یقین کریں کہ اللہ بندے کو بستر سے اٹھا کے نہ زمین پہ ڈال دیتا ہے. آج بھی رات کچھ ایسی ہی ہوئی. جب یہاں رات ہوتی ہے نا، تو دنیا میں کہیں صبح ہوتی ہے. تو جب سے میں یہاں یو ایس اے میں آئی ہوں، تو میری رات کی نائٹ جو وہ رات کے جو میٹنگز ہیں وہ پاکستان والوں کے ساتھ ہوتی ہیں. اور آپ سبھی کو اندازہ بھی ہے کہ آج کل چل رہے ہیں پروجیکٹس، تو کئی چیزوں میں گائڈ لائن. آج اللہ نے مجھے کچھ ایسی کوئی بات سنائی کہ مجھے نہیں پتا میں نے کیا کیا، لیکن میں اپنے بستر سے اٹھ کے میں صرف سر مات زمین پہ رکھ کے بیٹھ گئی تھی. سر ہی نہیں اٹھتا، دل کرتا بندہ گھوڑا بن جائے، سیدھا نہ کھڑا، میرا سر ہی نیچے رہے. واللہ ہی بغیر کسی مبالغے کے، کہ جب اللہ آپ کی مدد کرتا ہے اور اللہ کو آپ اللہ کو پہچانتے ہیں، آپ سیدھے رہ ہی نہیں سکتے. تو اسماء و صفات میں اللہ کا مسکرانا، اللہ کا خوش ہو جانا، اور اسی کا ارادہ واقع ہوتا ہے. جو مرضی کر لو، ہونا وہ ہے جو اللہ نے چاہا. سورۃ انعام 125 ہے، ساری دنیا آپ کے خلاف ہو جائے، اللہ آپ کے ساتھ ہے. پھر دیکھیے، سارے آپ کو بدنام کر دیں، اللہ آپ کا نام کرنا چاہے، پھر دیکھیے کیا ہوتا ہے. اور اللہ وہ جس کو ہر چیز کا علم ہے، سورۃ مائدہ 97. اور اللہ وہ ہے جو کلام بھی کرتا ہے، اور قیامت کے دن کرے گا ہمارے ساتھ، آج بھی کرتا ہے قرآن پڑھیں تو. سورۃ نساء 164. وہ قادر ہے، 20 بکرا، اور غضبناک بھی ہوتا ہے، سورۃ ممتحنہ 13. اور اللہ تعالیٰ محبت بھی کرتا ہے، سورۃ بکرا 195. تو اس کے بارے میں زیادہ بات نہ کریں. امام مالک کے کال پہ آج کی نشست پوری کروں گی. کہتے ہیں کہ وہ لوگ اہل بدعت ہیں جو اللہ تعالیٰ کے اسماء و صفات کے بارے میں کلام کرتے ہیں، اور اس طرح خاموش نہیں رہتے جیسے صحابہ اور تابعین خاموش رہتے تھے. تو میں بھی خاموش ہو رہی ہوں. مطلب کیا ہے؟ زیادہ بات نہ کرو. یاد رکھیے کہ اللہ کے بارے میں زیادہ بات کرنا پسندیدہ نہیں ہے، کیونکہ شیطان پھر الجھا دیتا ہے کہ اللہ کو پھر کس نے پیدا کیا، وہ کیا ہوگا اس کے بعد اور اس کے بعد. تو ابھی ہم نے صرف کیا ہے شہادت ان کو، لا الہ الا اللہ محمد رسول اللہ. کل اسی سے آگے کنٹینیو کریں گے. یہ پیپر ساتھ لے کر آئیے گا، یہ لائٹس بند کریں. ابھی آج ہم نے شروط لا الہ کی ہیں، یہ آپ نے یاد کرنی ہے. یاد کرنے کا ایک آسان سا طریقہ ایک اس نشید میں ہے، عربی نشید ہے. ذرا سا اب تو سمجھ آ بھی جائے گی. جو نوٹس میں لکھا تو اس کو سامنے رکھ کے سنیے گا. پہلے آواز سیٹ کر لیں، پھر لگائیے.
لها شروط، كما أن للمفتاح أسنان كذلك لا إله إلا الله لها شروط.
نبي نعرف الشروط.
قال العلماء: العلم واليقين والقبول والانقياد، فادري ما أقول، والصدق والإخلاص والمحبة، وفقك الله لما أحب.
مرة ثانية لازم عشان نحفظها.
مرة ثانية دوبارة بولو.
العلم واليقين والقبول،
يعني العلم واليقين والقبول،
والانقياد فادري ما أقول، والصدق والإخلاص والمحبة، وفقك الله لما أحب.
يعني نبي الشرح الحين.
العلم واليقين والقبول والانقياد فادري ما أقول، والصدق والإخلاص والمحبة، وكذلك ختم العلماء بشرط ثامن وهو الكفر بالطاغوت. من أجل ذلك يجب علينا أن نحقق الشروط من أجل أن ندخل الجنة. لأنه
كيف يحقق الواحد كل شرط من هذه الشروط؟
أن يعلم معنى لا إله إلا الله، ومعنى لا إله إلا الله لا معبود بحق إلا الله، أن لا يصرف العبادة إلا لله سبحانه وتعالى، وما خلقت الجن والإنس.
سبحان الله، وهذا يحقق معنى الإخلاص اللي إحنا ننشدها، وهو شرط. النبي صلى الله عليه وسلم يقول إنما الأعمال بالنية.
نعم، يخلص الإنسان مع الله عز وجل في هذه الكلمة حتى يدخل جنة عرضها الأرض والسماء، لأن حق على الله عز وجل أن يدخل الجنة كل من قال لا إله إلا الله قال خالصا بها من قلبه.
شلون خالصا؟ شنو معنى خالصا؟
يعني ما عنده شك ولا ريب في هذه الكلمة، وأن الله عز وجل هو المتفرد، وأن الله عز وجل هو الخالق، وأن يتعلم هذه الكلمة شروطها وأركانها ويبدأ في التطبيق وفي العمل
ويحقق أنواع التوحيد الثلاثة.
نعم،
توحيد الربوبية.
توحيد الربوبية وهو إفراد الله بأفعاله، أن يعلم من الذي خلق السماء إلا الله، ومن الذي بسط الأرض، ومن الذي نصب الجبال، من الذي ينزل الأمطار، من الذي خلقنا وشق أسماعنا وأبصارنا، من الذي يحرك قلوبنا إلا الله سبحانه وتعالى.
والتوحيد
وهو وأيضا التوحيد الثاني توحيد الألوهية، وهو إفراد الله سبحانه وتعالى بأفعال العباد، أن نصلي لله وأن نزكي لله
وأن نصوم لله
وأن نصوم لله وأن نخشى الله وأن لا نخاف إلا الله وأن نذبح
لله.
قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين.
توحيد الأسماء والصفات،
أن يتعلمها وأن يدعو الله عز وجل بها، هذا هو التوحيد، أن يدعو الله عز وجل بهذه الأسماء الحسنى، ولله الأسماء الحسنى فادعوه بها. هذه الكلمة لها قيمة ولها معنى، من تمسك بها رفعه الله عز وجل بها في الدنيا والآخرة.
کتنا سمجھ آیا؟ کچھ سمجھ آیا نا؟ تھوڑا سا آیا. آپ دیکھیں کہ اس کے اوپر اس پہ لیکچر بھی ہے، شروط لا الہ پہ دو دفعہ مجھے یاد ہے، باقی یہ پچھلے ایک سال میں میں نے پھر پرپسلی اس ٹاپک پہ دو تین دفعہ بات کی ہے. اور اگر ابھی تو ہم بس ٹچ کر رہے ہیں نا، جب آپ صرف قبول پہ بات سنتے ہیں کہ قبول بھی تو کیا ہے، ہم خود سے پوچھیں کہ کیا واقعی ہم نے قبول کر لیا. بات اچھی نہیں ہے لیکن سمجھ بڑی اچھی آتی ہے اسے. اگر آپ اپنے اور اللہ کے ساتھ تعلق اور عقیدے کو سمجھیں نا، تو شوہر بیوی کا تعلق، شادی کا تعلق بہت اچھی طرح بات سمجھاتا ہے. نکاح تو ہوتا ہے، لڑکی ہاں تو کہہ دیتی ہے دل سے خوش نہیں ہے، اور لڑکا بھی زبردستی مانگ ہی لیتا ہے دل سے خوش نہیں ہے، وہ گھر بستا نہیں بستا نا. کون سا گھرانہ آگے تک جاتا ہے جس میں دونوں خوشی سے ایک دوسرے کو قبول کرتے ہیں؟ یہ جو نو شرطیں نا، آپ اس کو آج جا کر اپنے شوہروں اور اپنے ساتھ تعلق پہ رکھیں. ساتھ رہنا ہے، جو بھی ہوگا چلے گا، نبھیں گے، قبول بھی کرنا ہے، ان کے مطابق چلنا بھی ہے، کچھ ماننا ہے کچھ منوانا ہے. اللہ کے ساتھ بندے کا تعلق اتنا لائیولی تعلق ہے، یہ کتابوں میں نہیں ہے. یہ افسوس کی بات ہے کہ ہم نے کتابوں میں رکھا، ہم نے قرآن حدیث کو کتابوں میں رکھا ہوا ہے، اس لیے عمل نہیں ہے بدلتے. تو اللہ سے دعا کرتے ہیں کہ ابھی تک جو پڑھا ہے اس کو ہمارے دل میں ڈال دے. آپ اپنے اس شیٹ کو نکال کر دیکھیے، آپ کو ہوتا ہے کہ آج آپ نے کیا پڑھا ہے. ایمان باللہ کے ارد گرد جو بہت سارے باکسز ہیں، آج ہم نے اس میں سے صرف اور صرف توحید کو پڑھا ہے. ابھی کفر، طاغوت، نفاق، فسق، شرک، جادو، نواقض اسلام، وسیلے کی حقیقت، شرعی تبرک کیا ہے، نظر، یہ سب پڑھنا ہے. پھر کہیں جا کر ہمارا ایک حصہ پورا ہوگا ایمان باللہ کا، باقی تو ابھی اس کے آگے پانچ اور ہیں. دعا کریے اللہ تعالیٰ ہمارے وقت میں برکت دے. اور آپ دیکھیے کہ ہم نے تقریباً ڈیڑھ گھنٹہ بات سنی ہے، کیا واقعی ہمیں نہیں لگ رہا کہ ہم نے کچھ معرفت تو پائی ہے نا اللہ کی؟ مجھے پتہ ہے ٹو مچ انفارمیشنس تھی، عام طور پہ تو میں کبھی دوں بھی نہ اتنی اگر آپ لوگوں نے قرآن نہ پڑھا ہوتا. یہ سیشن کہیں عام جگہوں پہ کریں تو لوگ اٹھ کے چلے جائیں گے، بور ہو جائیں گے، لیکن آپ نے اپنے اندر اس چیز کو جذب کرنا ہے. اور آپ کے سینے آپ کے دل وہ برتن بن چکے ہوں اب کہ جو اپنے اندر اور قرآن سنت کو لے سکیں. تو انشاءاللہ یہاں پہ آج رکیں گے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ.